انجیل مقدس بروایت مرقس باب ایک، خدا کا بیٹا یسوع مسیح کے متعلق خوشخبری کی یہ ابتدا۔ یشایہ نبی نے اس طرح لکھا ہے،
سنو میں اپنے پیغمبر کو تجھ سے پہلے بھیج رہا ہوں، وہ تیرے لیے راہ کو ہموار کرے گا۔ خداوند کے لیے راہ کو ہموار کرو، اس کی راہ کو سیدھی بناؤ۔ اس طرح صحرا میں ایک شخص آواز لگا رہا ہے۔
اسی طرح یوحنا بپتسمہ استباق دینے والے نے جنگل میں آ کر لوگوں کو بپتسمہ دیا،
تم اپنے گناہوں پر توبہ کرتے ہوئے خداوند کی طرف رجوع ہو کر بپتسمہ لو، تب ہی تمہارے گناہ معاف ہوں گے۔
ایلیا، یہودا اور یروشلم یوحنا کے پاس آئے اور اپنے گناہوں کا اعتراف کیا۔ اس وقت یوحنا نے ان کو یردن میں بپتسمہ دیا۔ یوحنا اونٹ کے بالوں کا بنا ہوا اوڑھنا اوڑھ کر کمر میں چمڑے کا کمر بند باندھ لیتا تھا، وہ ٹڈیاں اور جنگلی شہد کھاتا تھا۔ یوحنا لوگوں کو وائز دیتا،
میرے بعد آنے والا مجھ سے زیادہ طاقتور ہوگا، میں جھک کر اس کی جوتیوں کی تسمہ کھولنے کے بھی لائق نہیں۔ میں تم کو پانی سے بپتسمہ دیتا ہوں، لیکن وہ تم کو مقدس روح سے بپتسمہ دے گا۔
ان دنوں یسوع گلیل کے ناصرت سے یوحنا کے پاس آیا۔ یوحنا نے یسوع کو دریائے یردن میں بپتسمہ دیا۔ جب یسوع پانی سے اوپر آ رہے تھے، اس نے دیکھا آسمان کھلا اور روح القدس ایک کبوتر کی مانند اس کی طرف آ رہا تھا۔ تب آسمان سے ایک آواز آئی،
تو ہی میرا چہیتا بیٹا ہے، میں تجھ سے خوش ہوں۔
اس وقت روح نے یسوع کو صحرا میں بھیج دیا۔ یسوع وہاں 40 دن کی مدت تک درندوں کے ساتھ بسر کر کے شیطان سے آزمایا گیا۔ تب فرشتے آئے اور یسوع کی مدد کی۔ یوحنا کو جب قید کیا گیا، یسوع نے گلیل جا کر لوگوں کو خدا کی خوشخبری دی۔
وقت پورا ہو گیا ہے، خدا کی بادشاہت قریب آ گئی ہے، اپنے گناہوں پر توبہ کر کے خداوند کی طرف متوجہ ہو جاؤ اور خوشخبری پر ایمان لاؤ۔
یسوع نے گلیل کی جھیل کے نزدیک سے گزرتے وقت شامون اور اس کے بھائی اندریاس کو دیکھا، یہ دونوں ماہی گیر تھے۔ یہ مچھلی کا شکار کرنے کے لیے جھیل میں جال پھینک رہے تھے۔ یسوع نے کہا،
آؤ میرے پیچھے چلو، میں تم کو دوسرے ہی قسم کا ماہی گیر بناؤں گا، اس کے بعد تم لوگوں کو پکڑو گے نہ کہ مچھلیوں کو۔
اس وقت وہ اپنے جالوں کو اسی جگہ چھوڑ کر اس کے پیچھے ہو لیے۔ یسوع گلیل جھیل کے کنارے گھوم پھر ہی رہے تھے کہ انہوں نے زبدی کے بیٹے یعقوب اور یوحنا نامی دونوں بھائیوں کو دیکھا، جو اپنی کشتی میں مچھلیوں کا شکار کرنے کے لیے جالوں کو درست کر رہے تھے۔ ان کے باپ زبدی اور مزدور بھی بھائیوں کے ساتھ کشتی میں تھے۔ یسوع نے ان کو فوراً بلایا، وہ اپنے باپ کو چھوڑ کر فوراً ہی یسوع کے پیچھے ہو لیے۔ سبت کے دن یسوع اور اس کے شاگرد کفرنہوم گئے۔ سبت کے دن یہودی عبادت گاہ میں جا کر لوگوں کو واعظ کرنے لگے۔ یسوع کی تعلیم سن کر لوگ حیران ہوئے، وہ ان کو شریعت کے استاد کی حیثیت سے نہیں بلکہ ایک حاکم کی طرح تعلیم دینے لگا۔ یسوع جب یہودی عبادت گاہ میں تھے تو بدروح کے اثرات سے متاثر ایک آدمی وہاں موجود تھا، وہ چلایا،
اے یسوع ناصری، تو ہم سے کیا چاہتا ہے؟ کیا تو ہمیں تباہ کرنے کے لیے آیا ہے؟ مجھے معلوم ہے تو خدا کے جانب سے آیا ہوا مقدس ہے۔
یسوع نے ڈانٹا،
چپ رہ، اس میں سے نکل کر باہر آ جا۔
بدرو اس سے پنجہ آزمائی کرتے ہوئے اور پورے زور شور سے چلاتے ہوئے اس میں سے نکل کر باہر آئی۔ حاضرین حیران و ششد ہو گئے، وہ آپس میں سوال کرنے لگے،
یہ کیا معاملہ ہے؟ یہ ایک نئی تعلیم ہے، یہ صاحب مقتدر ہو کر تلقین کرتا ہے، حتیٰ کہ بدروحوں تک پر حکم چلاتا ہے اور وہ روحیں فرما بردار ہو جاتی ہیں۔
یسوع کی یہ ساری خبر گلیل کے علاقے میں ہر سمت پھیل گئی۔ یسوع اور ان کے شاگرد یہودی عبادت گاہ سے نکل کر یعقوب اور یوحنا کے ساتھ شامون اندریاس کے گھر گئے۔ شامون کی ساس بخار میں مبتلا تھیں۔ وہاں کے لوگوں نے اس کے بارے میں یسوع سے عرض کی۔ اس طرح یسوع نے مریض کے بستر کے قریب جا کر اس کا ہاتھ پکڑ لیا اور اس کو بستر سے اوپر اٹھنے میں اس کی مدد کی۔ فوراً وہ شفا یاب ہو گئی اور اٹھ کر اس کی تعظیم کرنے لگی۔ اس شام غروب آفتاب کے بعد لوگوں نے مریضوں کو اور ان لوگوں کو جو بدروحوں سے متاثر تھے ان کے پاس لائے۔ گاؤں کے تمام لوگ اس کے گھر کے دروازے کے سامنے جمع ہوئے۔ یسوع نے مختلف بیماریوں میں مبتلا لوگوں کو شفا بخشی، بدروحوں سے متاثر کئی لوگوں کو اس سے چھٹکارا دلایا، لیکن ان بدروحوں کو یسوع نے بات کرنے کا موقع ہی نہیں دیا، کیونکہ بدروحوں کو معلوم تھا کہ یسوع کون ہے۔ دوسرے دن صبح صادق ہی اٹھ کر یسوع باہر چلے گئے، وہاں تنہا مقام پر گئے اور عبادت کرنے لگے۔ اس کے بعد شامون اور اس کے ساتھی یسوع کی تلاش میں نکلے۔ وہ یسوع کو پایا اور کہنے لگے کہ
لوگ تمہاری ہی راہ دیکھ رہے ہیں۔
یسوع نے کہا،
یہاں سے قریبی قریوں کو ہمیں جانا چاہیے، ان مقامات پر مجھے تبلیغ کرنی ہے، اس کی خاطر میں یہاں آیا ہوں۔
اس طرح یسوع گلیل کے چاروں طرف دورہ کر کے ان کے یہودی عبادت گاہوں میں لوگوں کو تبلیغ کی اور بدروحوں سے متاثر لوگوں کو نجات دلائی۔ ایک کوڑھی یسوع کے پاس حاضر ہوا اور گھٹنے ٹیک کر عرض کرنے لگا،
اگر آپ چاہیں تو مجھے صحت بخش سکتے ہیں۔
یسوع نے اس پر رحم کے تقاضے سے چھو کر کہا،
تیری صحت یابی میری آرزو ہے، تجھے صحت نصیب ہو۔
اس کے ساتھ ہی فوراً اسے تندرستی نصیب ہوئی، کوڑ چھوٹ گیا اور وہ کوڑھی چلا گیا۔ یسوع نے اس کو روانہ کیا اور سختی سے تاکید کی کہ
اس چیز کے متعلق کسی سے نہ کہنا، مگر جا کر اپنے تئیں کاہن کو دکھا اور اپنے پاک صاف ہو جانے کی بابت ان چیزوں کا جو موسیٰ نے مقرر کی نذرانہ پیش کر، تاکہ ان کے لیے گواہی ہو۔
وہ وہاں سے جا کر لوگوں سے کہا کہ یسوع ہی نے اس کو شفا دی۔ اس طرح یسوع کے بارے میں خبر ہر طرف پھیل گئی، اور اسی لیے جب لوگ دیکھ رہے ہوتے ہیں اس وقت یسوع شہر میں داخل نہ ہو سکا۔ یسوع ایسی جگہ قیام کرتا جہاں لوگ نہ بسر کرتے ہوں، لیکن لوگ تمام شہروں سے آتے اور وہاں پہنچتے جہاں یسوع ہوتے۔ مرکوس باب 2۔ چند دن گزرنے کے بعد یسوع کفرنہوم کو واپس آئے۔ یہ خبر پھیل گئی کہ یسوع گھر واپس آ گئے ہیں۔ لوگ کثیر تعداد میں یسوع کی تبلیغ سننے کے لیے جمع ہوئے۔ لوگوں سے گھر بھر گیا تھا، وہاں کسی ایک کے ٹھہرنے کے لیے دروازے کے باہر بھی جگہ نہ تھی۔ یسوع انہیں تعلیم دے رہے تھے۔ چند لوگوں نے ایک مفلوج آدمی کو اس کے پاس لائے، اسے چار آدمی اٹھائے ہوئے تھے۔ گھر چونکہ لوگوں کی بھیڑ سے بھرا ہوا تھا، اس لیے وہ اس کو یسوع تک نہ لا سکے۔ اس وجہ سے لوگ یسوع جس گھر میں تھے اس کے چھت پر چڑھ گئے اور چھت کا وہ حصہ ادھیڑ دیا جس کے نیچے یسوع بیٹھا ہوا تھا۔ اس طرح وہاں سے جگہ بنا کر مریض کو بستر سمیت جس پر وہ لیٹا ہوا تھا اتار دیا۔ ان لوگوں کے اس گہرے ایمان کو دیکھ کر یسوع نے مفلوج آدمی سے کہا،
اے نوجوان، تیرے گناہ معاف ہو گئے ہیں۔
چند شریعت کے معلمین وہاں بیٹھے ہوئے تھے جنہوں نے یسوع کی کہی ہوئی باتوں کو سنا اور سوچا،
یہ ایسا کیوں کہتے ہیں؟ یہ کلمات خدا کی بے عزتی کرنے والے ہیں، کیونکہ صرف خدا ہی گناہوں کو معاف کر سکتا ہے۔
यीशु ने समझा कि शरीयत के मुअल्लिमीन उसके मुतालिक सोच रहे हैं तो कहा,
तुम ऐसा क्यों सोचते हो? इस बफलोच आदमी को क्या कहना आसान तरीन है, तेरे गुनाह माफ कर दिए गए हैं, या इस तरह कहना चाहिए कि उठ और अपना बिस्तर उठा ले जा। लेकिन इब्न आदम को जमीन पर गुनाहों को माफ करने का हक है, ये तुम्हें समझना होगा।
तब यीशु ने मरीज से इस तरह कहा,
मैं तुझसे कह रहा हूँ, उठ और अपना बिस्तर ले और घर जा।
फौरन वह मरीज उठ खड़ा हुआ और अपना बिस्तर लेते हुए सबके सामने वहाँ से बाहर चला गया। इस मंजर को देखकर लोगों ने हैरान होकर कहा,
हमने ऐसा कोई वाकया पहले कभी न देखा।
और वो खुदा की तारीफ करने लगे। यीशु दोबारा झील के पास गए, कई लोग उनके पीछे गए, उन्होंने उनको तालीम दी। जब यीशु झील के किनारे से गुजर रहे थे, एक महसूल वसूल करने वाले ने हल्फी के बेटे लाबी को देखा। लाबी महसूल वसूली के चबूतरे पर बैठा था। यीशु ने कहा,
मेरे पीछे आओ।
तब वह उठकर यीशु के पीछे हो लिया। उसी दिन कुछ ही देर बाद यीशु लाबी के घर में खाना खा रहे थे। वहाँ कई एक महसूल वसूल करने वाले और दीगर बदकिरदार लोग भी यीशु और उनके शागिर्दों के साथ खाना खा रहे थे। उन लोगों में मुतअद्दिद यीशु के ताबईन थे, शरीयत के मुअल्लिमीन जो फरीसी थे। देखे कि महसूल वसूल करने वाले अहदेदारों और बदकिरदार लोगों के साथ यीशु खा रहे थे, तो उन्होंने यीशु के शागिर्दों से पूछा,
वो क्यों गुनहगारों और महसूल वसूल करने वाले अहदेदारों के साथ खाना खाता है?
यीशु ने ये सुना और उनसे कहा,
सेहतमंदों के लिए तबीब की ज़रूरत नहीं, बीमारों के लिए तबीब की ज़रूरत होती है। मैं शरीफ लोगों को बुलाने के लिए नहीं आया हूँ, मैं गुनहगारों को बुलाने के लिए आया हूँ।
यूहन्ना के शागिर्द और फरीसी लोग रोज़ा रखते थे। चंद लोग यीशु के पास आए और पूछा,
यूहन्ना के शागिर्द और फरीसी भी रोज़ा रखते हैं, लेकिन तेरे शागिर्द रोज़ा क्यों नहीं रखते?
यीशु ने जवाब दिया,
जब शादी हो रही है और जब दुल्हा साथ रहता है तो उसके दोस्त गम नहीं करते और न रोज़ा रखते हैं, लेकिन एक वक्त आएगा जब अपने दोस्तों को छोड़कर चला जाएगा, तब उसके दोस्त फिक्रमंद होंगे और रोज़ा रखेंगे। कोई भी अपनी पुरानी और फटी हुई पोशाक पर नए कपड़े का पेवंद नहीं लगाता। अगर वो ऐसा पेवंद लगाता भी है तो वह पेवंद सुकड़ कर फटी हुई जगह को मजीद बड़ा बना देता है। इसी तरह लोग नई मैं को पुरानी मशकों में डालकर नहीं रखते, क्योंकि ऐसा करने से मश्क भी टूट जाती है और मैं भी जाये हो जाती है। इसलिए लोग हमेशा नई मैं को नई मशकों में डालकर रखते हैं।
सबत के दिन यीशु अपने शागिर्दों के साथ चंद खेतों से गुजर रहे थे। जब वह चल रहे थे तो शागिर्दों ने खाने के लिए दाने की चंद बालियां तोड़ ली। फरीसियों ने ये देखा और यीशु से पूछा,
तेरे शागिर्द ऐसा क्यों करते हैं? सबत के दिन ऐसा करना क्या यहूदियों के शरीयत के खिलाफ नहीं है?
यीशु ने उनको जवाब दिया,
क्या तुमने नहीं पढ़ा है कि दाऊद और उसके लोग जब भूखे थे और जब उन्होंने खाना मांगा तो उसने उनके लिए क्या किया था? वो आला काहिन अबियातर का दौर था, दाऊद हैकल में गया और उसने खुदावंद के लिए पेश की हुई रोटी खाई। मूसा की शरीयत कहती है सिर्फ काइन ही रोटी खा सकता है। दाऊद ने अपने साथ मौजूद लोगों को भी रोटी दी।
उसके बाद यीशु ने फरीसियों से कहा,
सबत का दिन इसलिए मुकरर हुआ कि उसमें लोगों की मदद हो, न कि लोगों के तखलीक का मकसद ये है कि वो सबत के दिन उसके हवाले हो जाए। इसीलिए इब्न आदम सबत के दिन के लिए और तमाम दुनिया के लिए खुदावंद है।
मरकुस बाप 3। दूसरे दिन यीशु यहूदी के इबादत खाने में गए। वहां एक हाथ का सूखा हुआ आदमी था। وہاں پر موجود چند یہودی یوسو سے ہونے والی کسی غلطی کے منتظر تھے تاکہ وہ ان کو موجود الزام ٹھہرائیں۔ وہ لوگ کڑی نظر رکھے ہوئے تھے کہ یسوع کیسے اس سکڑے ہاتھ والے آدمی کو اچھا کریں گے۔ یہ سبت کا دن تھا، اس لیے وہ اس کے قریب ہی ٹھہرے۔ یسوع نے ہاتھ کے سوکھے ہوئے آدمی سے کہا،
کھڑا ہو جا، سبھی لوگوں کو اپنے کو دیکھنے دے۔
تب یسوع نے لوگوں سے پوچھا،
سبت کے دن کون سا کام کرنے کی اجازت ہے، نیک کام یا برا کام؟ کیا یہ صحیح ہے کہ ایک کی زندگی کو بچائے جائے یا نیست و نابود کر دی جائے؟
لیکن وہ خاموش رہے کیونکہ وہ جواب دینے سے قاصر تھے۔ یسوع نے غصے سے لوگوں کی طرف دیکھا، ان کی ضد نے اسے رنجیدہ کیا۔ یسوع نے اس آدمی سے کہا،
تو اپنا ہاتھ آگے بڑھا۔
اس نے اپنا ہاتھ یسوع کی طرف بڑھایا، فوراً ہی اس کا ہاتھ شفا یاب ہو گیا۔ اس وقت فریسی یہودیوں کے ساتھ باہر گئے اور منصوبہ باندھنا شروع کیا کہ کس طرح یسوع کو قتل کیا جائے۔ یسوع اپنے شاگردوں کے ساتھ جھیل کی طرف گئے، گلیل کے کئی لوگ اس کے ساتھ ہو لیے۔ یہودا یروشلم اور ادنیا سے دریائے یردن کے اس پار کے علاقے سے سور اور سیدا کی اطراف و اکناف والی جگہوں سے کثیر تعداد میں لوگ آئے۔ یسوع کی کارگزاریوں کو سن کر وہ لوگ آئے تھے۔ یسوع نے لوگوں کی اس بھیڑ کو دیکھ کر اپنے شاگردوں سے کہا، اس کے لیے ایک کشتی تیار کریں تاکہ وہ لوگ کچل نہ دیں۔ یسوع نے کئی لوگوں کو شفا یاب کیا، اس لیے تمام مریض اس کو چھونے کے لیے اس پر گر پڑے تھے۔ ناپاک روحوں سے متاثر کئی لوگ وہاں تھے۔ بدروحیں یسوع کو دیکھ کر اس کے سامنے نیچے گرتے اور زور سے چیختے تھے کہ
تو خدا کا بیٹا ہے۔
اس لیے یسوع نے ان کو اس بات کی سختی سے تاکید کی تھی کہ لوگوں کو معلوم نہ ہو کہ وہ کون ہیں۔ تب یسوع ایک پہاڑ پر چڑھ گئے۔ یسوع نے چند لوگوں کو اپنے پاس آنے کے لیے کہا۔ یسوع کی چاہت اور پسند کے لوگ یہی تھے۔ یہ لوگ یسوع کے پاس اوپر گئے۔ اس نے ان میں سے 12 آدمیوں کو اس کے رسولوں کی حیثیت سے چن لیا۔ یسوع نے چاہا کہ یہ 12 آدمی اس کے ساتھ رہیں اور ان کو دوسرے مقامات پر لوگوں کی تعلیم کے لیے بھیجا جائے۔ اس کے علاوہ ان کو بدروحوں سے متاثر لوگوں کو بدروحوں سے چھٹکارا دلانے کے لیے اختیارات دینا چاہا۔ ان 12 آدمیوں کو یسوع نے چن لیا۔ وہ یہ ہیں، شامون، یسوع نے اس کو پتس نام دیا، جبدی کے بیٹے یعقوب اور یوحنا، یسوع نے ان کو بوانرگس کا نام دیا، اس کا مطلب گرج کے بیٹے، اندریاس، فلپ اور برتلمائی، متی، توما، حلفئی کا بیٹا یعقوب، تدی اور شامون قوم پرست، اور یہودا اسکریوتی وہی ہے جس نے یسوع کو اس کے دشمنوں کے حوالے کیا۔ تب یسوع گھر کو گئے، لیکن وہاں دوبارہ کئی لوگ جمع ہو گئے، اس وجہ سے یسوع اور اس کے شاگرد کھانا بھی نہ کھا سکے۔ یسوع کے خاندان کے لوگوں کو ان تمام حالات کا علم ہوگا، چونکہ کچھ لوگوں نے کہا کہ یسوع پاگل ہے۔ ان کے خاندان کے لوگ ان کو لے جانے کے لیے آئے۔ شریعت کے معلمین جو یروشلم سے آئے تھے، انہوں نے کہا،
بل جی بل، شیطان اس میں ہے۔
وہ بدروحوں کے سردار کی مدد سے بدروحوں سے متاثر لوگوں کو چھٹکارا دلاتا ہے۔
اس لیے یسوع نے لوگوں کو ایک ساتھ بلایا اور انہیں تمثیلوں کے ذریعے تعلیم دی۔ یسوع نے کہا،
شیطان کو شیطان کس طرح نکال سکتا ہے؟ بادشاہت جو خود اپنے خلاف لڑتی ہے خود قائم نہیں رہ سکتی۔ جو خاندان بٹ گیا ہو وہ باقی نہیں رہ سکتا۔ اگر شیطان خود اپنے ہی خلاف پلٹ جائے اور بٹ جائے، وہ کھڑا نہیں رہ سکتا، اس کی حکومت کا خاتمہ ہو جاتا ہے۔ اگر کوئی آدمی کسی طاقتور آدمی کے گھر میں گھس کر چیزوں کو چرانا چاہتا ہو تو اس کو چاہیے کہ وہ پہلے طاقتور کو باندھے، تب کہیں اس کو طاقتور کے گھر سے اشیاء کا چرانا ممکن ہو سکے گا۔ میں تم سے سچائی بتاتا ہوں، لوگوں سے ہونے والے تمام گناہوں کو اور کفریہ کلمات کی معافی مل سکتی ہے، لیکن روح القدس کے خلاف جو کوئی گناہ کرے گا اسے کبھی معافی نہ ملے گی، کیونکہ وہ ہمیشہ اس گناہ کا مجرم رہے گا۔
یسوع نے یہ اس لیے کہا کہ معلمین شریعت کہتے ہیں کہ
یسوع کے اندر ناپاک روح ہے۔
تب یسوع کی ماں اور اس کے بھائی وہاں آئے، وہ باہر کھڑے ہو گئے اور ایک آدمی کو اندر بھیجا کہ یسوع مسیح کو باہر آنے کے لیے کہے۔ کئی لوگ یسوع کے اطراف بیٹھے ہوئے تھے، انہوں نے یسوع سے کہا،
آپ کی ماں اور آپ کے بھائی باہر آپ کا انتظار کر رہے ہیں۔
یسوع نے جواب دیا،
میری ماں کون، میرے بھائی کون؟
تب اس نے اپنے اطراف بیٹھے ہوئے لوگوں کی طرف دیکھ کر کہا،
یہی لوگ میرے ماں اور میرے بھائی ہیں، جو کوئی خدا کے مرضی کے مطابق چلے گا وہی میرا بھائی، بہن اور میری ماں ہوگی۔
مرکس باب 4۔ ایک دوسرے موقع پر یسوع جھیل کے کنارے لوگوں کو تعلیم دے رہے تھے، ایک بڑی بھیڑ اس کے اطراف جمع ہو گئی۔ یسوع ایک کشتی میں جا بیٹھے اور جھیل کے کنارے تھوڑی دوری فاصلے پر چلے گئے۔ تمام لوگ پانی کے کنارے تھے۔ یسوع نے کشتی میں بیٹھ کر لوگوں کو مختلف تمثیلوں کے ذریعے تعلیم دی۔ انہوں نے کہا،
سنو، ایک کسان تخم ریزی کرنے کے لیے کھیت کو گیا۔ بوقت تخم ریزی چند دانے راستے کے کنارے گرے، چند پرندے آئے اور وہ دانے چگ گئے۔ چند دانے پتھریلی زمین پہ گرے، اس زمین پر زیادہ مٹی نہ تھی، زمین گہری نہ ہونے کی وجہ سے بہت جلد ہی اگ گئے، لیکن جب سورج اوپر چڑھا گہری جڑیں نہ ہونے کی وجہ سے وہ پودے سوکھ گئے۔ چند اور دانے خاردار جھاڑیوں میں گرے، خاردار جھاڑیاں پھلنے پھولنے کے بعد اچھے پودوں کو آگے بڑھنے سے روک دیا، جس کی وجہ سے وہ پودے کوئی پھل نہ دیے۔ چند دوسرے دانے زرخیز زمین میں گرے، وہ دانے اگے اور آگے بڑھ کر پھلدار ہوئے، ان میں چند درخت 30 گنا، چند 60 گنا اور دوسرے چند درخت 100 گنا زیادہ پھل دیے۔
تب یسوع نے کہا،
تم لوگ جو میری باتوں کو سن رہے ہو غور سے سنو۔
جب یسوع اکیلے تھے تو اس کے 12 رسول اور اس کے دیگر شاگردوں نے ان تمثیلوں کی بابت ان سے پوچھا۔ یسوع نے کہا،
خدا کی بادشاہی کی سچائی کا راز صرف تم سمجھ سکتے ہو، لیکن دوسرے لوگوں کو میں تمثیلوں کے ذریعہ ہی ہر چیز سمجھاتا ہوں، تاکہ وہ دیکھیں گے، دیکھتے ہی رہیں گے، لیکن حقیقت میں کبھی نہیں پہچان پائیں گے۔ وہ سنیں گے، سنتے ہی رہیں گے، لیکن کبھی نہیں سمجھ پائیں گے۔ اگر وہ دیکھیں گے اور سمجھیں گے تو شاید بدل سکتے ہیں اور معافی مل سکتی ہے۔
تب یسوع نے اپنے شاگردوں سے کہا،
کیا تم نے اس تمثیل کو سمجھا؟ اگر تم اس تمثیل کو نہ سمجھے تو پھر دوسری کون سی تمثیل کو سمجھو گے؟ کسان جو بوتا ہے اس کے نسبت ویسا ہی ہے جو خدا کی تعلیمات کو لوگوں میں تبلیغ کرتا ہے۔ کچھ لوگ خداوند کی تعلیمات کو سنتے ہیں، لیکن شیطان ان میں ڈالے گئے کلام کو نکال کر باہر پھینک دیتا ہے، اور یہ لوگ راستے کے کنارے بوئے ہوئے بیج کی نمائندگی کرتے ہیں۔ اور کچھ دوسرے لوگ جو خداوند کا کلام سنتے ہیں اور خوشی سے جلدی قبول بھی کر لیتے ہیں، لیکن وہ اس کلام کو اپنے دل کی گہرائی میں جڑ پکڑنے کا موقع ہی نہیں دیتے۔ وہ اس کلام کو تھوڑی دیر کے لیے ہی رکھتے ہیں، اس کلام کی نسبت ان پر کوئی مصیبت آئے یا ان پر کوئی ظلم زیادتی ہو تو وہ اس کو بہت جلد ہی چھوڑ دیتے ہیں۔ ان کی تمثیل پتھریلی زمین پر بیج گرنے کی طرح ہے، اور چند لوگ کانٹے دار جھاڑیوں کے بیچ بوئے ہوئے بیج کی طرح ہیں۔ یہ لوگ کلام کو تو سنتے ہیں، لیکن زندگی کے تفکرات، دولت کا لالچ اور کئی دوسری آرزوئیں उनके दिलों में उतरी बात को बढ़ने से रोकती हैं। इस वजह से उनकी जिंदगी में यह कलाम फलदार नहीं होता। और बास लोग उस बीज की तरह होते हैं जो जरखेज जमीन पर गिरे हों, जब वो कलाम को सुनते हैं तो कबूल करके फल देते हैं, बास मौके पर 30 गुना ज्यादा और बास औकात 60 गुना से ज्यादा और बास औकात 100 गुना से ज्यादा फल देते हैं।
फिर यीशु ने कहा,
क्या तुम जलते हुए चिराग को किसी बर्तन के अंदर या किसी पलंग के नीचे रखोगे? नहीं, बल्कि चिराग को चिरागदान में रखते हो। हर वो चीज जो छुपी हुई है उसे जाहिर कर दी जाएगी, हर वो चीज जो पोशीदा और राज में हो उस पर से पर्दा उठा दिया जाएगा और वो वाजे हो जाएगी। मेरी बात सुनने वाले तवज्जो से सुनो। तुम जिन बातों को सुन रहे हो गौर से सुनो। तुम जिन नापों से नापते हो उन्हीं में तुम नापे जाओगे। तुमने जितना दिया है उससे बढ़कर वो देंगे। जिसके पास कुछ है उसको और ज्यादा दिया जाएगा, जिसके पास कुछ न हो उससे जो भी है ले लिया जाएगा।
फिर यीशु ने कहा,
खुदा की बादशाहत जमीन में तुखमरेजी करने वाले आदमी की मानिंद है। किसान सो रहा हो या जागता हो, दाना रात दिन बढ़ता ही रहता है। किसान नहीं जानता कि दाना किस तरह बढ़ता है। जमीन पहले पौधे को, फिर बालियों को, उसके बाद दानों से भरी बाली को खुद बखुद पैदा करती है।
फिर कहा,
जब बाली में दाना पुख्ता होता है तो किसान फसल काटता है, उसको फसल काटने का जमाना कहते हैं।
फिर यीशु ने कहा,
खुदा की बादशाहत के बारे में वजाहत करने के लिए मैं तुमको कौन सी तमसील दूं? उसने कहा, खुदा की बादशाहत राई के दाने के मानिंद होती है। तुम जमीन में जिन दानों को बोते हो उनमें राई एक बहुत छोटा दाना है। जब तुम उस दाने को बोते हो तो वो खूब बढ़ता है और तुम्हारे बाग के दिगर पेड़ों में वो बहुत बड़ा होता है। उसकी बड़ी बड़ी शाखें होती हैं, जंगल के परिंदे वहां आकर अपने घोंसले बनाते हैं और सूरज की गर्मी से महफूज होते हैं।
यीशु ऐसे बेशुमार तमसीलों के जरिए बआसानी समझ में आने वाली बातों की तालीम देते रहे। यीशु हमेशा तमसीलों के जरिए लोगों को तालीम देते रहे, लेकिन जब उनके शागिर्द उनके सामने होते तो उनको वह सब कुछ वजाहत करके समझाते थे। उस रोज शाम यीशु ने अपने शागिर्दों से कहा,
मेरे साथ आओ, झील के उस किनारे पर जाएंगे।
यीशु और उनके शागिर्द वहां के लोगों को वहीं छोड़कर चले गए। जिस कश्ती में बैठकर यीशु तालीम दे रहे थे वह उसी कश्ती में चले गए। उनके लिए दूसरी बहुत सी कश्तियां मौजूद थीं। वो जा ही रहे थे कि झील पर भयानक आंधी चलनी शुरू हो गई। ऊंची ऊंची लहरें कश्ती से टकराने लगीं। कश्ती तकरीबन पानी से भर गई। यीशु कश्ती के पीछे हिस्से में तकिए पर सर रखकर सो रहे थे। शागिर्द उनके करीब जाकर उन्हें जगाया और उन्हें कहा,
अरे उस्ताद, क्या आपका हमसे ताल्लुक नहीं? हम पानी में डूबे जा रहे हैं।
यीशु ने नींद से बेदार होकर आंधी और लहरों को हुक्म दिया,
पुरजोश न हो, खामोश रहो।
तब आंधी थम गई और झील पर मौत का सकूत छा गया। यीशु ने अपने शागिर्दों से कहा,
तुम क्यों घबराते हो? क्या तुम में अभी यकीन पैदा नहीं हुआ?
शागिर्द खौफजदा हो गए और एक दूसरे से कहा,
यह कौन हो सकता है? हवा और पानी पर भी इसका तसर्रुफ है।
मरकुस बाब 5। यीशु और उसके शागिर्द झील के पार ग्रासीनियों के मुल्क में गए। यीशु जब कश्ती से बाहर आए तो देखा कि एक आदमी कब्रों से निकलकर उसके पास आया। उस पर बदरूह के असरात थे। वह कब्रों में रहता था। उसको बांध कर रखना किसी के लिए मुमकिन न था। उसको जंजीरों में जकड़ देना भी कोई फायदेमंद साबित न हुआ। लोगों ने कई मर्तबा उसके हाथ पैर बांधने के लिए जंजीरों का इस्तेमाल किया, लेकिन वह उनको उखाड़ फेंक दिया।
किसी में इतनी कुव्वत नहीं थी कि उसको काबू में करे। वह रात दिन कब्रिस्तान में कब्रों के इतराफ और पहाड़ पर चलता फिरता था और चीखते हुए अपने आप को पत्थरों से कुचल देता था। यीशु उससे बहुत दूर के फासले पर थे। उस शख्स ने उसे देखा और दौड़ते हुए जाकर उसके सामने दराज हुआ, आदा बजा लाया और सिजदा किया। यीशु ने उससे कहा,
अय बदरू, इसके अंदर से तू बाहर आ जा।
उस शख्स ने ऊंची आवाज में चिल्लाते हुए कहा और अर्ज किया,
ऐ यीशु, सबसे अजीम खुदा का बेटा, मुझसे तू क्या चाहता है? खुदावन की कसम खाकर कहता हूँ, मुझे तकलीफ ना दे।
फिर यीशु ने उससे पूछा,
तेरा नाम क्या है?
उसने जवाब दिया,
मेरा नाम लश्कर है, क्योंकि मुझ में कई बदरू हैं।
उस आदमी के अंदर की बदरूहें यीशु से बार बार इल्तिजा करने लगीं कि मुझे इस इलाके से बाहर निकाला न जाए। वहां से करीब पहाड़ी पर सुअरों का एक गोल चर रहा था। बदरूहों ने ये कहते हुए यीशु से अर्ज किया,
हम सबको सुअरों के साथ भेज दे और हमें उनमें दाखिल होने की इजाजत दे।
जो ही उनको यीशु से इजाजत मिली तो वह उस आदमी में से निकलकर सुअरों में घुस गईं। तब तमाम सुअर पहाड़ से उतरकर झील में गिरकर डूब गए। इस दौर में तकरीबन 2000 सुअर थे। सुअर की देखभाल करने वाले लोग शहर में आए और बागात में गए और लोगों को वाकिफ कराया। तब लोग जो वाकिया पेश आया उसको देखने के लिए आए। वह यीशु के पास आए। उन्होंने देखा कि एक आदमी जो मुख्तलिफ बदरूहों से मुतासिर था, वह कपड़े पहने हुए वहाँ बैठा है। वो आदमी होश हवास में था। वह लोग इसको देखकर डर गए। बाज लोग वहाँ मौजूद थे और यीशु ने जो किया उसको देखा। उन लोगों ने दूसरे लोगों से कहा कि उस शख्स को जिसके अंदर बदरूहें हैं उसको क्या पेश आया, और उन्होंने सुअरों के बारे में भी कहा। तब लोगों ने यीशु को अपना मुल्क छोड़कर जाने की गुजारिश की। जब यीशु वहां से जाने के लिए कश्ती में सवार होने की तैयारी कर रहे थे तो उस वक्त वह आदमी जो बदरूहों से निजात पाया था यीशु से दरख्वास्त की कि मैं भी आपके साथ चलूंगा, लेकिन यीशु ने उसको अपने साथ ले जाने से इनकार कर दिया और कहा,
तू अपने घर जा और अपने दोस्तों के पास जा, और खुदावन ने तेरे साथ जो भलाई की है और उसने तेरे साथ जो मेहरबानी का सलूक किया है उनको बता।
उस वक्त वो वहां से चला गया। यीशु ने उसके साथ जो एहसान किया था उसे उसने दिक्पुलिस के लोगों को मालूम करा दिया तो वह लोग निहायत मुतअज्जिब हुए। यीशु दोबारा कश्ती में झील के उस पार किनारे पहुँचे। झील के किनारे बहुत सारे लोग उनके इतराफ जमा हो गए। यहूदी इबादत खाने का एक ओहदेदार वहाँ आया, उसका नाम यायर था। उसने यीशु को देखा और उसके सामने गिरकर सिजदा किया और बहुत इल्तिजा की,
मेरी छोटी बेटी मर रही है, बराए मेहरबानी आप आए और अपने हाथों से उसको छुए, तब वो सेहत याब हो जाएगी और फिर से जी उठेगी।
यीशु ओहदेदार के साथ गए। कई लोग यीशु के पीछे हो लिए और वह उनके इतराफ ढका पेल कर रहे थे। उन लोगों में एक औरत थी जिसे 12 साल से खून जारी था। वह बहुत तकलीफ में मुब्तिला थी। उसको तकलीफ से निजात दिलाने के लिए बहुत से तबीयों ने निहायत कोशिश की। इसके पास जो रुपया पैसा था वह सब खर्च हो गया, उसके बावजूद सेहत ना पाई। उसका मर्ज बदतर हो रहा था। उसको यीशु के बारे में मालूम हुआ, इसलिए वह लोगों की भीड़ में पीछे से आकर उनके चोगे को छुई। इस खातून ने सोचा कि
उनका लिबास छूना काफी है, मैं सेहतमंद हो जाऊंगी।
छूते ही इसका जारी खून रुक गया और अपनी सेहतयाबी का उसे एहसास हुआ। यीशु ने महसूस किया कि उसमें से कुछ कुवत चली गई है और वह वहीं पर ठहर कर पीछे मुड़कर देखा और पूछा,
मेरे लिबास को किसने छुआ है?
शागिर्दों ने कहा,
आप देख रहे हैं कि मजमा हर तरफ से आप पर गिर पड़ रहे हैं, ऐसे में आप पूछ रहे हो कि मुझे कौन छुआ?
उसने चारों तरफ निगाह की ताकि जिसने ये काम किया था उसे देखे। औरत को मालूम था कि उसको शिफा हो गई है, इस वजह से वह औरत खड़ी होकर डरती हुई यीशु के सामने आई और सिजदे में गिर गई और सारा हाल सच सच बता दिया। यीशु ने इससे कहा,
बेटी, तेरे अकीदा की वजह से तुझे शिफा हुई है, इत्मीनान व तसल्ली से जा, इसके बाद तुझे इस बीमारी की कोई तकलीफ ना होगी।
यीशु वहां पर बातें कर ही रहे थे कि इसी स्ना में चंद लोग यहूदी इबादत खाने के ओहदादार यायर के घर से आकर उससे कहा,
तेरी बेटी मर गई है, अब उस्ताद को तकलीफ देने की जरूरत नहीं है।
लेकिन यीशु ने उनकी बातों पर तवज्जो दिए बगैर यहूदी इबादत खाने के ओहदादार से कहा,
तू घबरा मत, सिर्फ यकीन वो अकीदा रख।
यीशु अपने साथ पतरस, याकूब और याकूब के भाई योहन्ना को आने की इजाजत दी। यीशु और ये शागिर्द यहूदी इबादत खाने के ओहदादार के घर गए। यीशु ने देखा कि वहाँ बहुत सारे लोग जारो कतार रो रहे हैं और वहाँ पर बहुत ज्यादा शोर था। यीशु घर में दाखिल हुए और उन लोगों से कहा,
तुम सब क्यों रो रहे हो, इतना शोर क्यों कर रहे हो? ये लड़की मरी नहीं बल्कि सोई हुई है।
लेकिन इन सब लोगों ने यीशु पर हंसना शुरू किया। यीशु इन तमाम लोगों को घर के बाहर भेजा और इस लड़की के माँ बाप को लेकर अपने शागिर्दों के साथ कमरे के अंदर गए। यीशु ने उस लड़की का हाथ पकड़कर उससे कहा,
तलीता कौमी,
इसके माने,
ऐ छोटी लड़की उठ जा, मैं तुझसे कह रहा हूँ।
फौरन लड़की उठी और चलना फिरना शुरू कर दी। उसकी उम्र तकरीबन 12 साल थी। उस लड़की के वालिदैन और शागिर्द बहुत हैरतजदा हुए। यीशु ने उस वाकिये के बारे में किसी से बयान करने के लिए लड़की के वालिदैन को सख्ती से मना किया और उस लड़की को खाना खिलाने के लिए कहा। मरकुस बाब 6। यीशु वहां से निकलकर अपने शागिर्दों के साथ अपने वतन को वापस हुए। सबत के दिन यीशु ने यहूदी इबादत खाने में तालीम दी। इनका बयान सुनकर कई लोगों ने ताज्जुब किया और कहा,
इस इल्म व मारिफत को उसने कहां से सीखा है, उसको किसने दिया और उसको ये मोजज़े की ताकत कहां से आई?
ये तो सिर्फ बड़ा ही है, इसकी माँ मरियम है, ये याकूब, योसेस, यहूदा और सैमून का भाई है, इसकी बहन यहाँ हमारे साथ है।
उन लोगों ने यीशु को कबूल नहीं किया। यीशु ने लोगों से कहा,
दूसरे लोग तो नबी की इज्जत करते हैं, लेकिन नबी को अपने वतन में और अपने खास लोगों में और अपने ही घर में इज्जत नहीं मिलती।
यीशु उस गाँव में ज्यादा मोजज़े न दिखा सके, उसने अपने हाथों को चंद बीमारों के ऊपर रखकर उनको तंदुरुस्त किया। उसके अलावा उसने कोई मोजज़ा नहीं दिखाया। उन लोगों में अकीदा की बख्तगी ना पाकर यीशु को हैरत हुई। तब यीशु ने उन इलाकों के मुख्तलिफ गांव में जाकर लोगों को तालीम दी। यीशु 12 हवारियों को एक साथ बुलाकर उनकी दो दो की जोड़ी बनाकर बाहर भेज दिया। यीशु बदरुओं को कब्जा में रखने का इख्तियार उनको दे दिया। यीशु ने उनसे कहा,
तुम सफर पे जाते वक्त अपने साथ लाठी के सिवा और कोई चीज न लेना, न तोशा और न कोई थैली, और न तुम्हारी जेब में कोई पैसे रहें,
जूतियां पहनो और तुम जिस लिबास को पहनते हो बस वही काफी है। जब तुम किसी घर में दाखिल हो तो उस गांव को छोड़ने तक तुम उस घर में रहो। जिस गांव में तुमको कबूल न करें और तुम्हारी तालीमात का इनकार करें वहां अपने पैरों की धूल और गर्द को झाड़ दो और उस गांव को छोड़ दो। ये बात उनके लिए इंतबाह की होगी।
शागिर्द वहां से निकल कर दीगर मुकामों को गए और लोगों में तबलीग की और कहा कि अपने गुनाहों से तौबा करो। बदरूहों से मुतासिर बेशुमार लोगों को शागिर्दों ने सेहत बख्शी और कई बीमारों को तेल मरकर सेहतयाब किया। यीशु अब मशहूर हो चुके थे। हेरोदेश बादशाह को इसके मुतालिक मालूम हुआ। चंद लोगों ने कहा,
वो यूहन्ना बपतिस्मा देने वाला ये फिर दोबारा जी उठा है, इसी वजह से वो मोजिज़े बताने के लायक है।
फिर चंद लोगों ने कहा,
ये एलिया है।
और दूसरे लोगों ने कहा,
यसु नबियों की तरह जो पहले गुजर चुके हैं एक नबी हैं।
हेरोदेस बादशाह ने यीशु के बारे में लोगों से कही जाने वाली उन तमाम बातों को सुना और कहा,
यूहन्ना जिसका सर मैंने कटवाया है क्या वो अब फिर जिंदा होकर आया है?
खुद हेरोदेस बादशाह ने यूहन्ना को कैद करने के लिए अपने सिपाहियों को हुक्म दिया था, इसलिए वो यूहन्ना को कैद में डाल दिया। हेरोदेस ने अपनी बीवी हेरोदियास को खुश करने के लिए ऐसा किया। हेरोदियास हेरोदेस के भाई फिलिप्स की बीवी थी, लेकिन बाद में हेरोदेस ने हेरोदियास से शादी कर ली। यूहन्ना ने जो हेरोदेस से कहा था,
ये तेरे लिए सही नहीं है कि तू अपने भाई की बीवी से शादी करे,
इसी वजह से हेरोदियास यूहन्ना से नफरत करने लगी और उसको कत्ल करवाना चाहा, लेकिन वह ऐसा न कर सकी। हेरोदेस यूहन्ना को कत्ल करवाने के लिए खौफजदा हुआ। लोगों ने यूहन्ना को मुकद्दस आदमी, नेक और शरीफ आदमी समझते थे। ये बात हेरोदेस को मालूम थी, इसी वजह से हेरोदेस ने यूहन्ना की हिफाजत की। हेरोदेस जब यूहन्ना की तबलीग सुनता था तो बेचैन हो जाता था। इसके बावजूद इसकी तालीमात को वह पूरे इत्मीनान और खुशी से सुनता था। एक मर्तबा यूहन्ना को मार डालने का सुनहरा मौका हेरोदियास को मिला। उस दिन हेरोदेस की सालगिरह का दिन था। हेरोदेस ने हुकूमत के अहम अहदादारों को और फौज के सिपा सालारों को और गलील के कायदीन को खाने की दावत पर मादा किया था। हेरोदियास की बेटी उस खाने की दावत में आकर कस करने लगी। हेरोदेस और उसके साथ खाना खाने वालों को बहुत खुशी हुई। उस वक्त बादशाह हेरोदेस ने उस लड़की से वादा किया और कहा,
तुझे जो मांगना है वो मांग ले, मैं तुझे अता करूँगा।
फिर उसने वादा लेकर कहा,
अगर मेरी सल्तनत से आधी सल्तनत का मुतालबा भी करे तो मैं तुझे दूंगा।
लड़की ने अपनी माँ के पास जाकर पूछा,
मैं क्या मांगू?
उसकी माँ ने कहा,
बपतिस्मा देने वाले यूहन्ना का सिर मांग।
वह लड़की तेजी से बादशाह के पास गई और कहा,
बपतिस्मा देने वाले यूहन्ना का सिर एक तबक में इसी वक्त दे।
हेरोदेस बहुत रंजीदा हुआ, लेकिन उसने लड़की से वादा किया था कि वह जो भी मांगेगी उसको दिया जाएगा। सब लोग जो हेरोदेस के साथ खाना खा रहे थे उन्होंने भी सुना, इसलिए उसने इनकार करना मुनासिब न समझा। बादशाह हेरोदेस यूहन्ना का सर काट कर लाने के लिए एक सिपाही को रवाना किया और उसने कैद खाने में यूहन्ना का सर काट कर तबक में रख कर लाया और उस लड़की को दिया। उसने इस सर को अपनी माँ को दिया। इस वाक्य को यूहन्ना के शागिर्दों ने जान लिया। वह लोग आकर यूहन्ना का जिस्म ले गए और इसको एक कब्र में रख दिया। यीशु ने जिन रसूलों को तबलीग करने के लिए भेजा था वह वापस आए और जो कुछ उन्होंने कहा उन वाकियात को सुनाया। यीशु और उनके शागिर्द एक ऐसी जगह पर थे जहां बेहिसाब लोग आते जाते थे और उनके शागिर्दों को खाने तक के लिए वक्त न रहता था। यीशु ने अपने शागिर्दों से कहा,
मेरे साथ चलो, हम पुरसुकून जगह पर जाकर थोड़ा आराम करेंगे।
बस यीशु और उसके शागिर्द कश्ती पर सवार हुए और ऐसी जगह गए जहां लोग नहीं थे। उनको जाते हुए कई लोगों ने देखा। उन्हें मालूम था कि वह यीशु ही थे। इस वजह से लोग तमाम करियों से इस जगह आकर उसके वहां आने से पहले ही मौजूद थे। यीशु जब वहां आया तो देखा कि बहुत से लोग उनके इंतजार में हैं। चरवाहे बगैर बकरियों की तरह रहने वालों को देखकर दुखी हुए और उनको कई बातों की तालीम दी। पहले ही देर हो चुकी थी। यीशु के शागिर्द उसके करीब आए और उनसे कहा,
कोई भी शख्स उस जगह पर बसर नहीं करता और बहुत देर हो चुकी है, इसलिए लोगों को भेज दे ताकि वो इतराप व कनाप के बागात और शहरों से खाने के लिए कुछ खरीदे।
लेकिन यीशु ने कहा,
तुम इन्हें थोड़ा सा खाना दे दो।
शागिर्दों ने यीशु से कहा,
उन लोगों के लिए हम हस्ब जरूरत रोटी कहाँ से लाएं? हमें उसके लिए कम अज कम 200 दिनार चाहिए, जिससे उन्हें मतलूब गिजा पहुँचे।
यीशु ने शागिर्दों से कहा,
तुम्हारे पास कितनी रोटियां हैं? जाओ और देखो।
शागिर्दों ने जाकर गिना और वापस आए और कहा,
हमारे पास 5 रोटियां और 2 मछलियां हैं।
तब यीशु ने शागिर्दों से कहा,
हरी घास पर लोगों से कहो कि कतार बात कर बैठ जाएं।
लोग कतारें बनाकर गिरदा की शक्ल में बैठ गए। हर एक कतार में 50 से 100 तक लोग थे। यीशु ने 5 रोटियां और मछलियां निकालकर आसमान की तरफ देखा, रोटी के लिए खुदा का शुक्र अदा किया। इसके बाद रोटियों को तोड़कर शागिर्दों को दें और हिदायत की कि उसको लोगों में बांट दें। इसी तरह दोनों मछलियों को टुकड़े करके लोगों में तकसीम करने के लिए अपने शागिर्दों को दिया। तमाम लोग शर्मसार होकर खाए। उसके बाद लोग जो पूरी रोटियां खा न सके, बची हुई रोटियां और मछलियों को शागिर्दों ने जब एक जगह जमा किया तो उनसे 12 टोकरियां भर गईं। वहां तकरीबन 5,000 लोगों ने खाना खाया। तब यीशु ने अपने शागिर्दों को कश्ती में सवार होने के लिए कहा। यीशु ने हिदायत की कि वह झील के उस पार बैतसैदा जाएं और कहा कि थोड़ी देर बाद वह आएगा। यीशु वहां रुक गए ताकि लोगों को घर जाने के लिए समझाया जाए। यीशु लोगों को रुखसत करने के बाद पहाड़ पर गए ताकि इबादत की जाए। उस रात कश्ती झील के बीच में थी। यीशु अकेले ही जमीन पर थे। यीशु ने कश्ती को देखा जो झील में बहुत दूर थी और शागिर्द उनको किनारे पर पहुंचाने के लिए सख्त जद्दोजहद कर रहे थे। हवा उनके मुखालिफ सिमत में चल रही थी। सुबह के 3 से 6 बजे के दरमियान यीशु ने पानी पर चलते हुए कश्ती के करीब आकर उनसे आगे निकल जाना चाहा, लेकिन पानी पर चलते हुए जब उनके शागिर्दों ने उसे देखा तो उसे भूत समझा और खौफ के मारे चिल्लाने लगे। तमाम शागिर्दों ने जब यीशु को देखा तो बहुत घबराए, लेकिन यीशु ने उनसे बातें की और कहा,
फिकर मत करो, ये मैं ही हूँ, घबराओ मत।
फिर यीशु उस कश्ती में उनके साथ सवार हुए। तब हवा रुक गई। शागिर्दों को हैरत हुई। 5 रोटियों से 5,000 लोगों के खाने का वाकिया को देख चुके थे, लेकिन अब तक उसके माने समझ न सके। उनके जहन बंद हो गए थे। यीशु के शागिर्द झील पार करके गनेसरत गांव को आए और कश्ती झील के किनारे बांध दी। वह जब कश्ती से बाहर आए तो लोगों ने यीशु को पहचान लिया। यीशु की आमद की इत्तला दी। इस इलाके में रहने वाले सभी लोग डरने लगे। जहां भी लोगों ने सुना कि यीशु आए तो लोग बीमारों को बिस्तर समेत ला रहे थे। यीशु उस इलाके के शहरों, गांव और बागात को गए। वह जिस तरफ जाते थे लोग बाजारों में बीमारों को बुला लाते थे और यीशु से गुजारिश करते थे कि उनको अपने चगा के दामन को छूने का मौका दें। वह तमाम लोग जिन्होंने उसके चगे को छुआ था वह तंदुरुस्त हो गए। मरकुस बाप सात। चंद फरीसी और कुछ शरीयत के मुअल्लिमीन यरूशलम से आए और यीशु के इत्तराफ जमा हुए। फरीसियों और शरीयत के मुअल्लिमीन ने देखा कि यीशु के चंद शागिर्द अपने हाथों को धोए बगैर गंदे हाथों से खाना खाते हैं। फरीसी और दूसरे तमाम यहूदी लोग ने एक ख़ास तरीके से हाथों को धोए बगैर खाना न खाते थे। वह अपने आबा व अजदाद से आए हुए उसूलों की तामील करते थे। जब बाजार में वह किसी भी चीज़ को खरीदते तो बतौर ख़ास उसको धोए बगैर हरगिज नहीं खाते थे। लोटा कटोरा बर्तन वगैरह धोने के वक्त भी वह अपने बड़ों से आए हुए उसूलों की पाबंदी करते थे। फरीसियों और शरीयत के मुअल्लिमीन ने यीशु से पूछा,
हमारे बुजुर्गों के रिवाज को तोड़ते हुए आपके शागिर्द गंदे हाथों से खाना क्यों खाते हैं?
यीशु ने कहा,
तुम सब रयाकार हो, तुम्हारे बारे में ईसाया ने बहुत खूब कहा है, मेरी तआज़ीम करते हुए ये लोग कहते हैं लेकिन उनके दिल मुझसे दूर हैं, और मेरी इबादत करते हैं, कोई फायदा नहीं है, बेकार है, क्योंकि वो इंसानी उसूल ही की ये तालीम देते हैं।
उसने कहा,
तुमने खुदा के हुक्म को रद्द किया लेकिन लोगों की तालीमात की पैरवी कर रहे हो।
तब यीशु ने उनसे कहा,
बड़ी चालाकी से खुदावंद के अहकामात का इनकार करते हो और अपनी तालीमात की तामील करते हो। मूसा ने कहा था, तुम्हें चाहिए कि अपने माँ बाप की तआज़ीम करें, कोई भी शख्स अपने माँ बाप को बुरा भला कहा तो उसको मौत की सजा होनी चाहिए, लेकिन तुम कहते हो कोई भी अपने माँ बाप से ये कह सकता है, मेरे पास कुछ था जिससे मैं तुम्हारे मदद कर सकता हूँ, मगर मैं ये तोहफा खुदा के लिए रख चुका हूँ। इस तरह उसको इजाजत नहीं की अपने माँ बाप के लिए कुछ कर सके, इसलिए तुम तालीम देते हो कि खुदा के अहकामात की तामील अहम नहीं है। तुम सोचते हो कि तुम जिन रूहों की तालीम लोगों को देते हो उसका बजा लाना जरूरी है।
यीशु मसीह ने फिर दोबारा लोगों को अपने पास बुलाकर कहा,
मैं जो भी कह रहा हूँ उसको तुम सब सुनो और उसको समझो। कोई चीज ऐसी नहीं है जो कि बाहर से इंसान के अंदर दाखिल होकर उसको गंदा और नापाक कर देती हो।
और उसने कहा,
मगर एक इंसान को उसके अंदर से आने वाले मामलात वो इरादे ही गंदे और नापाक बना देते हैं।
फिर यीशु ने लोगों को वहीं पर छोड़ा और घर चले गए। शागिर्दों ने उस तमसील की बाबत उनसे पूछा, यीशु ने जवाब दिया,
क्या दूसरों की तरह तुमको ये समझ में नहीं आता? एक आदमी के अंदर जाने वाली कोई चीज भी किसी को गंदा और नापाक नहीं करती, क्या ये बात तुम्हें मालूम नहीं?
उसने कहा कि
कोई भी गजा इंसानी जिस्म में पेट के अंदर के हिस्से में दाखिल होती है न कि दिल में, इसके बाद वह एक नाली के जरिया वहां से बाहर निकल जाती है।
इस तरह खाई जाने वाली कोई भी गजा गंदी और नापाक नहीं होती। इसके अलावा यीशु ने उनसे कहा,
एक इंसान के अंदर आने वाले इरादे ही उसको गंदा और नापाक बना देते हैं। ये सारी बुरी चीजें एक इंसान के बातिन में इंसान के अंदर से शुरू होती हैं। दिमाग में बुरे ख्यालात, बदकारियां, चोरी और कत्ल, जिनाकारी, पैसों की हिर्स, बुराई, धोखा, रियाकारी, हसद, चुगलखोरी, गुरूर और बेवकूफ़ी, तमाम ख़राब खसलतें, बुरे ख्यालात, वो ख़राब बातें इंसान के अंदर से आकर आदमी को गंदा और नापाक बनाती हैं।
यीशु उस जगह को छोड़कर सूर शहर के इतराफ व कनाफ वाले इलाके में गए। यीशु वहाँ एक मकान के अंदर गए। उसकी ख्वाहिश थी कि वह जिस मकाम पर रहेगा वहाँ के लोगों को इसके मौजूद होने का इल्म ना हो। इसके बावजूद भी उसको छुप कर रहना मुमकिन ना हुआ। जल्द ही एक औरत को मालूम हुआ कि यीशु वहाँ है। इसकी छोटी बेटी को बदरूह के असरात हुए थे। इस वजह से वह औरत यीशु के पास आई और उसके कदमों पर गिरकर उसने सिजदा किया। वह सीरिया के इलाके फेनेलिकी में पैदा हुई थी। वह यूनानी थी। उसने यीशु से अर्ज किया कि
मेरी बेटी पर जो बदरूह के असरात हैं, उसको वो बाहर निकाल दे।
यीशु ने उस औरत से कहा,
लड़कों को दी जाने वाली रोटी कुत्तों के सामने डाल देना मुनासिब नहीं, और अपने पसंद की गजा बच्चों को पहले खाने दें।
औरत ने जवाब दिया,
खुदावंद, ये सच है, लेकिन बच्चों से ना खाए गए और उनके गिराए हुए रोटी के टुकड़े मेज के नीचे रहने वाले कुत्ते तो खा सकते हैं।
उस वक्त यीशु ने उस औरत से कहा,
तूने बहुत ही अच्छा जवाब दिया, जा, तेरी बेटी पर से बदरूह का साया दूर हो गया है।
वह औरत जब अपने घर गई तो क्या देखती है कि उसकी लड़की बिस्तर पर सोई हुई है और उस पर से बदरूह के असरात दूर हो गए हैं। फिर यीशु तायर शहर के इलाके को छोड़कर सैदा शहर की राह से दकापुलिस के इलाके से गुजरते हुए गलील की झील को पहुंचे। जब वो वहां थे तो लोगों ने एक बहरे और हकले को बुला लाए और यीशु से अर्ज किया कि उस पर हाथ फेर कर उसको तंदुरुस्ती दें। यीशु ने उसको भीड़ में से अलग ले गए और अपनी उंगलियां उसके कानों में डाली और थूक कर उसकी जबान को छुआ, फिर आसमान की तरफ देखकर आह भरी और कहा,
इफ्ताह,
यानी
खुल जा।
उसी वक्त उसके कान खुल गए, जबान लचकदार हुई और बिल्कुल साफ और वज़ा आवाज में बात करने लगा। यीशु ने लोगों को सख्ती से हुक्म दिया कि वह किसी से इस वाकिया को न बताएं, अपने बारे में किसी को मालूम न होने पाए कि यीशु लोगों को हिदायत करते थे। उसके बावजूद लोग उसके बारे में और ज्यादा तशहीर करते। लोगों ने बहुत हैरत ज़दा होकर कहा,
यीशु हर चीज अच्छे अंदाज से करते हैं। वो बहरे लोगों को सुनने के और गूंगों को बात करने के काबिल बनाते हैं।
मरकुस बाब 8। एक और मौके पर यीशु के साथ कई लोग थे, उनके पास खाने को कुछ न था। यीशु ने अपने शागिर्दों को बुलाया और कहा,
मैं इन लोगों पर बहुत तरस खाता हूँ। ये 3 दिनों से मेरे साथ हैं, उनके पास खाने के लिए कुछ भी नहीं है,
और कहा कि
ये कुछ खाए बगैर घर के लिए सफर शुरू करें तो रास्ते में निढाल हो जाएंगे। इन लोगों में बाज वो हैं जो बहुत दूर से आए हैं।
शागिर्दों ने जवाब दिया,
यहाँ से करीब कोई गांव नहीं है, इन लोगों के लिए हम इतनी रोटियाँ कहाँ से फराहम करें कि जो सबके लिए काफी हो।
यीशु ने उनसे पूछा,
तुम्हारे पास कितनी रोटियां हैं?
शागिर्दों ने जवाब दिया,
हमारे पास 7 रोटियां हैं।
यीशु ने उन लोगों को जमीन पर बैठने के लिए कहा। इसके बाद उन 7 रोटियों को लेकर खुदा का शुक्र अदा करके उनको तोड़कर अपने शागिर्दों को दिया ताकि उनको लोगों में तकसीम कर दें। शागिर्दों ने ऐसा ही किया। शागिर्दों के पास चंद छोटी मछलियाँ थीं। यीशु ने उन मछलियों के लिए खुदा का शुक्र अदा करके उन लोगों में बांट देने के लिए शागिर्दों को हिदायत दी। तमाम लोग खाना खाकर शेर हो गए। उसके बाद फिर जब शागिर्दों ने खाने के बचे हुए तमाम टुकड़ों को जमा किया तो उससे 60 टोकरियां भर गईं। वहां खाना खाने वालों में कोई 4,000 आदमी थे। जब वह खाने से फारिग हुए तो यीशु ने उनको भेज दिया। फिर उसने अपने शागिर्दों के साथ कश्ती में सवार होकर दलमुत्ता के इलाके में गए। फरीसी यीशु के नज़दीक आकर उसको आजमाने के लिए उससे मुख्तलिफ सवालात करने लगे। उन्होंने यीशु से पूछा,
अगर तू खुदा की तरफ से भेजा गया है तो कोई आसमानी निशानी बता या मौजज़ा दिखा।
तब यीशु ने गहरी सांस लेकर उनसे कहा,
तुम लोग मौजज़ा को क्यों पूछते हो? मैं तुमसे सच कहता हूँ, तुम्हें कोई आसमानी निशानी दिखाई नहीं जाएगी।
उधर यीशु फरीसियों के पास से निकलकर कश्ती के जरिए झील के उस पार दोबारा चले गए। शागिर्दों के पास कश्ती में सिर्फ एक ही रोटी थी, वह ज्यादा रोटियां लाना भूल गए थे। यीशु ने उनको ताकीद की,
होशियार रहो, फरीसी और हेरोदेस की खमीर के बारे में खबरदार रहो।
इस बात पर शागिर्द आपस में गुफ्तगू और बहस करने लगे और सोचा कि
हमारे पास रोटी न होने की वजह से उन्होंने ऐसा कहा है।
यीशु को मालूम हो गया कि शागिर्द उसके बारे में बातें कर रहे हैं, इस वजह से उसने उनसे कहा,
रोटी के न होने पर तुम गुफ्तगू क्यों करते हो? क्या तुम देख नहीं सकते? क्या तुम्हें समझ में नहीं आता? क्या तुम्हारे दिल ऐसे सख्त हो गए हैं? अगरचे कि तुम आंखें रखते हो, देख नहीं सकते, और तुम कान रखते हो, सुन नहीं सकते। इससे कबल एक मरतबा जबकि हमारे पास ज्यादा मकदार में रोटियां न थी, तो मैंने उस वक्त क्या किया था याद करो। मैंने 5,000 आदमियों के लिए 5 रोटियां तोड़कर तुम्हें दी थी, क्या तुम्हें याद नहीं? खाने के बाद बची हुई रोटियों के टुकड़ों को कितनी टोकरियों में भर दिया गया था?
इन शागिर्दों ने जवाब दिया,
हमने उनको 12 टोकरियों में भर दिया था।
मैंने 4,000 लोगों के लिए 7 रोटियां तोड़ कर दी थी, याद करो। वो खाने के बाद बची हुई रोटियों के टुकड़े तुमने कितनी टोकरियों में भर दिया था, और क्या ये बात तुम्हें याद नहीं है?
उस पर शागिर्दों ने जवाब दिया,
हम 7 टोकरियां भर दिए थे।
यीशु ने उनसे पूछा,
मैंने जिन कामों को अंजाम दिया है तुम उनको याद रखे हो, इसके बावजूद क्या तुम उनको नहीं समझते?
यीशु और उसके शागिर्द बैतसैदा को आए। चंद लोगों ने यीशु के पास एक अंधे को लाए और यीशु से गुजारिश करने लगे कि इस अंधे को छुए। तब यीशु उस अंधे का हाथ पकड़कर उसको गांव के बाहर ले गए। फिर यीशु ने उसकी आंखों में थूका और उस पर अपना हाथ रखकर पूछा,
क्या तू अब देख सकता है?
इस अंधे ने सर उठाया और कहा,
हाँ, मैं लोगों को देख सकता हूँ। वह दरख्तों के मानिंद दिखाई देते हैं जो इधर उधर चल फिर रहे हैं।
यीशु ने अपना हाथ फिर दोबारा अंधे की आंखों पर रखा, तब उसने अपनी आंखों को पूरी तरह खोला, उसकी आंखें अच्छी हो गईं, वह हर चीज को साफ देखने लगा। यीशु ने उसको ये कहकर भेज दिया कि
तो सीधा अपने घर चला जा और गांव न जाना।
यीशु और उसके शागिर्द कैसरिया फिलिप्पी के गांव में चले गए। दौरान सफर यीशु ने उनसे पूछा,
मेरे बारे में लोग क्या कहते हैं?
शागिर्दों ने जवाब दिया,
बाज लोग तुझे बपतिस्मा देने वाला यूहन्ना कहते हैं और दीगर लोग एलिया,
और कुछ लोग तुझे नबियों में से एक कहते हैं।
यीशु ने उनसे पूछा,
मेरे बारे में तुम क्या कहते हो?
पतरस ने जवाब दिया,
तू मसीह है।
यीशु ने अपने शागिर्दों से कहा,
मैं कौन हूँ किसी से न बताना।
तब यीशु अपने शागिर्दों को नसीहत करते हैं और कहते हैं,
इब्न आदम को बहुत सी तकालीफ बर्दाश्त करनी पड़ती हैं। यहूदी बुजुर्ग कायदीन, काहिनों के रहनुमा और शरीयत के मुअल्लिमीन इब्न आदम को कत्ल करेंगे, लेकिन तीसरे दिन वह मौत से जिंदा उठ आएगा।
आइंदा पेश आने वाले सारे वाकियात को यीशु ने उनसे कहा और उसने किसी बात को राज में नहीं रखा। पतरस यीशु को थोड़ी दूर ले गया और इस बात पर एहतिजाज किया कि
तू किसी से ऐसा ना कहना।
तब यीशु ने अपने शागिर्दों की तरफ देखकर पतरस को डांट दिया कि
ऐ शैतान, मेरी नजरों से दूर हो जा, तेरा अंदाज फिक्र लोगों जैसा है, खुदा के जैसा नहीं।
फिर यीशु ने लोगों को अपने पास बुलाया, उनके शागिर्द वहाँ पर मौजूद थे। यीशु ने उनसे कहा,
अगर कोई चाहता है कि वह मेरी पैरवी करे तो अपने आप को नफी के मकाम पर लाए और अपनी सलीब को उठाए हुए मेरी पैरवी में लग जाए। वो जो अपनी जान बचाना चाहता है वो उसको खो देगा, जो मेरी और उस खुशखबरी के खातिर अपनी जान देता है वो उसकी हिफाजत करेगा। एक आदमी जो सारे दुनिया का मालिक तो है, लेकिन अगर वो अपनी जान खोता है तो फिर उसको क्या फायदा? एक आदमी दोबारा जान खरीदने के लिए क्या दे सकता है?
फिर यीशु ने कहा,
बदकार और इस खराब नस्ल में कोई भी اگر مجھ سے شرمائے گا تو جب ابن آدم اپنے باپ کے جلال اور فرشتوں کے ساتھ آئے گا تو وہ بھی اس سے شرمائے گا۔
مرکس باب 9۔ تب یسوع نے لوگوں سے کہا،
میں تم سے سچ ہی کہتا ہوں، یہاں ٹھہرے ہوئے تم میں سے چند لوگ موت کا مزہ نہیں چکھیں گے جب تک یہ نہ دیکھ لیں کہ خدا کی سلطنت قدرت و اقتدار کے ساتھ رہے۔
6 دن بعد ایسا ہوا کہ یسوع پطرس، یعقوب اور یوحنا کو ساتھ لے کر اونچے پہاڑ پر چلے گئے، وہاں ان کے سوائے اور کوئی نہ تھا۔ یہ شاگرد یسوع کو دیکھ ہی رہے تھے کہ وہ بدل گیا۔ یسوع کے کپڑے سفید چمک رہے تھے، اتنے سفید کپڑے تیار کرنا کسی کے لیے ممکن نہ تھا۔ تب موسیٰ اور ایلیا وہاں ظاہر ہوئے اور یسوع کے ساتھ باتیں کرنی شروع کی۔ پطرس نے یسوع سے کہا،
اے استاد، ہمارا یہاں رہنا بہتر ہے، ہم یہاں 3 شامیانے نصب کریں گے، ایک تیرے لیے، ایک موسیٰ کے لیے اور ایک ایلیا کے لیے۔
پطرس انہیں جانتا تھا کہ کیا کہیں، کیونکہ وہ اور دیگر شاگرد بہت زیادہ خوف زدہ تھے۔ تب ابر آیا اور ان پر سایہ فگن ہوا، اس بادل میں سے ایک آواز آئی،
یہ میرا چہیتا بیٹا ہے، اس کے فرما بردار ہو جاؤ۔
تب پطرس، یعقوب اور یوحنا نے آنکھ کھول کر دیکھا تو وہاں کوئی بھی نہیں تھا، صرف یسوع ان کے ساتھ وہاں تھے۔ یسوع اور شاگرد پہاڑ سے نیچے اتر کر واپس آ رہے تھے، انہوں نے اس کو حکم دیا،
جو کچھ تم نے پہاڑ پر دیکھا ہے اس کو کسی سے نہ کہنا، ابن آدم کے مر کر پھر زندہ ہو کر آنے کا انتظار کرو۔
اس طرح شاگردوں نے یسوع کی بات مانی اور جو کچھ دیکھا اس کے بارے میں کچھ نہ کہا۔ لیکن مرنے کے بعد جی اٹھنے کا مطلب کیا ہے، اس سلسلے میں آپس میں باتیں کرنے لگے۔ شاگردوں نے یسوع سے پوچھا،
شریعت کے معلمین کہتے ہیں کہ ایلیا کو پہلے آنا چاہیے، اس کی وجہ کیا ہے؟
یسوع نے جواب دیا،
ان کا کہنا درست ہے، ایلیا کو پہلے آنا چاہیے، کیونکہ جس طرح ہونا چاہیے اس طرح وہ ہر چیز کو راستے پر لائے گا، لیکن ابن آدم بہت سی تکالیف کو برداشت کریں گے اور لوگ ان کو حقیر جانیں گے، صحیفہ ایسا کیوں کہتا ہے؟ لیکن میں تمہیں کہتا ہوں، ایلیا تو کبھی آ چکا ہے اور پھر لوگ اپنے دل میں جیسا چاہا ویسے ہی اس کی برائی کی، اس کے ساتھ اس طرح کے سلوک کی بات صحیفوں میں پہلے ہی لکھا ہوا تھا۔
پھر یسوع، پطرس، یعقوب اور یوحنا دوسرے شاگردوں کے پاس گئے تو ان شاگردوں کے اعتراض بہت سے لوگ جمع ہوئے تھے، شریعت کے معلمین ان کے ساتھ بحث کر رہے تھے۔ جب ان لوگوں نے یسوع کو دیکھا تو تعجب ہوئے اور اس کا استقبال کرنے کے لیے اس کے نزدیک پہنچے۔ یسوع نے ان سے پوچھا،
تم شریعت کے معلمین کے ساتھ کیا گفتگو کر رہے تھے؟
مجمع میں سے ایک آدمی نے کہا،
اے استاد، میرے بیٹے کو بدروح کا اثر ہو گیا ہے، اس بدروح نے میرے بیٹے کی بات چیت کرنے کی صلاحیت روک لی ہے، جس کی وجہ سے اس کو آپ کے پاس لایا ہوں، وہ بدروح جب بھی اس پر قابض ہوتی ہے تو اس کو زمین پر گرا دیتی ہے، میرا بیٹا منہ سے کف گراتا ہے اور دانتوں کو پیستا ہے اور بہت ہی سخت بن جاتا ہے، اس کو اس بدروح سے آزاد کرانے کے لیے میں نے تیرے شاگردوں سے پوچھا، لیکن یہ کام ان سے ممکن نہ ہو سکا۔
یسوع نے جواب دیا،
اے بے اعتقاد نسل، میں کب تک تمہارے ساتھ مزید کتنی مدت رہوں اور کتنی مدت برداشت کروں؟ اس لڑکے کو میرے پاس لاؤ۔
تب شاگرد اس لڑکے کو یسوع کے پاس لائے، اس بدروح نے یسوع کو دیکھتے ہی اس لڑکے پر حملہ کر دیا، وہ لڑکا نیچے گرا اور منہ سے کف گرتا ہوا تڑپنے لگا۔ یسوع نے اس لڑکے کے باپ سے پوچھا،
کتنے عرصے سے یہ کیفیت ہے؟
باپ نے اس بات کا جواب دیا،
بچپن ہی سے ایسا ہوتا ہے، بدروح اکثر اسے آگ اور پانی میں کھینچتی ہے تاکہ اسے ہلاک کرے، اگر آپ سے یہ بات ممکن ہو تو برائے مہربانی ہمارے اوپر رحم اور مدد کریں۔
यीशु ने उसके बाप को जवाब दिया,
तू ऐसी बात क्यों कहता है? अगर आपसे हो सके, ईमान रखने वाले आदमी के लिए हर बात मुमकिन होती है।
उस लड़के के बाप ने पुरजोशी से जवाब दिया,
मैं यकीन करता हूँ और ज्यादा पुख्ता यकीन के लिए मेरी मदद कर।
वहाँ पेश आए वाकियात को देखने के लिए तमाम लोग दौड़ते हुए आए। इस वजह से यीशु ने उस बदरूह से कहा,
ए बदरूह, तूने इस लड़के को बहरा और गूंगा बना दिया है। मैं तुझको हुक्म देता हूँ कि इस लड़के से बाहर जा और इसमें दोबारा दाखिल मत हो।
वह बदरूह चिल्लाई, वह बदरूह उस लड़के को दोबारा जमीन पर गिरा कर तड़पा कर बाहर आई। वह लड़का मुर्दे की तरह गिरा हुआ था। कई लोग समझे कि
वो मर गया है,
लेकिन यीशु ने उस लड़के का हाथ पकड़कर उठाया और खड़ा होने में उसकी मदद की। यीशु जब घर में चले गए तो उसके शागिर्दों ने तनहाई में उससे दरियाफ्त किया,
उस बदरूह से नजात दिलाना हमसे क्यों मुमकिन न हो सका?
यीशु ने जवाब दिया,
इस किस्म के बदरूह से दुआ के जरिए ही से छुटकारा दिलाया जा सकता है।
उसके बाद यीशु और उसके शागिर्दों ने उस मुकाम से निकलकर गलील के रास्ते से सफर किया। यीशु का मकसद ये था कि लोगों को उस बात का अंदाजा न हो कि वह कहाँ है, क्योंकि वह अपने शागिर्दों को तनहाई में यकीन दिलाना चाहते थे। यीशु ने उनसे कहा,
इब्न आदम को लोगों के हवाले किया जाएगा और लोग उसको कत्ल करेंगे। कत्ल होने के तीसरे दिन वो जिंदा होकर दोबारा आएगा।
लेकिन यीशु ने शागिर्दों से जो कहा वह उसका मतलब न समझ सके और उस बात को वह पूछते हुए घबरा रहे थे। यीशु और उसके शागिर्द कफरनहूम गए। वह जब एक घर में थे तो उसने अपने शागिर्दों से पूछा,
आज रास्ते में तुम बहस कर रहे थे, वो मैंने सुन ली। तुम किसके मुतालिक बहस कर रहे थे?
लेकिन शागिर्दों ने कोई जवाब ना दिया, क्योंकि वह आपस में बहस कर रहे थे कि उनमें सबसे अजीम कौन है। यीशु बैठ गए और 12 रसूलों को अपने पास बुलाकर उनसे कहा,
तुम में से अगर कोई बड़ा आदमी बनने की आरजू करे तो उसको चाहिए कि वो उन सबको खुद से बड़ा समझे और उनकी खिदमत करे।
फिर यीशु एक छोटे बच्चे को बुलाकर उस बच्चे को शागिर्दों के सामने खड़ा करके उसको अपने हाथों में उठाकर उनसे कहा,
जो कोई मेरे नाम पर अपने बच्चों में से एक को कबूल करता है गोया वो मुझे कबूल करता है, और जो कोई मुझे कबूल करता है गोया वो मुझे नहीं बल्कि उसे कबूल करता है जिसने मुझे भेजा है।
उस वक्त यूहन्ना ने उससे कहा,
ऐ उस्ताद, किसी शख्स को तेरे नाम के तवस्सुत से बदरूह से छुटकारा दिलाते हुए हमने देखा है, जबकि वो हमारा आदमी नहीं है। इस वजह से हमने उसे कहा कि रुक, क्योंकि वो हमारे गिरोह से ताल्लुक नहीं रखता था।
यीशु ने उनसे कहा,
उसको मत रोको, मेरा नाम लेकर जो मौजज़े दिखाएगा वो मेरे बारे में बुरी बातें नहीं कहेगा। जो शख्स हमारा मुखालिफ नहीं वो हमारे साथ है। मैं तुमसे सच ही कहता हूँ कि तुमको अगर कोई आदमी मसीह समझकर पीने के लिए पानी दे तो ज़रूर उसको उसकी नेकी का बदला मिलेगा। इन छोटे बच्चों में से किसी एक को अगर कोई गुनाह के रास्ते पर चलाने वाला हो तो उसके लिए बेहतर होगा कि वो अपने गले से चक्की का एक पार्ट बांध कर समंदर में डूब जाए। अगर तेरा हाथ तुझे ही गुनाहों में फंसाता रहा हो तो बेहतर होगा कि उसको काट ही डाल। दोनों हाथ रखते हुए न बुझने वाली आग के जहन्नम में जाने से बेहतर ये होगा कि माजूर होकर अबदी जिंदगी ही को पाए, और वो रास्ता ऐसा होगा कि जहां की आग हरगिज न बुझेगी। अगर तेरा पांव तुझे गुनाहों के कामों में मलविस कर रहा हो तो उसको काट डाल। दोनों पैर रखते हुए दोजख में फेंक दिए जाने से बेहतर यह है कि लंगड़ा बनकर रहे। तेरी आंखें अगर तुझे गुनाहों में डाल रही हों तो दोनों आंख रखते हुए दोजख में जाने के बजाय बेहतर यही होगा कि एक ही आंख वाला होकर हमेशा की जिंदगी को पाए। दोजख में इंसानों को खाने वाले कीड़े कभी नहीं मरते और नहीं दोजख की आग कभी बुझती है।
ہر آدمی کو آگ سے سزا دی جائے گی۔
اس نے کہا،
نمک ایک بہترین چیز ہے، لیکن اگر نمک اپنے ذائقے کو ضائع کر دے تو تم اس کو پھر دوبارہ نمک نہیں بنا سکتے۔ اسی وجہ سے تم اچھائی کا مجسمہ بنو اور ایک دوسرے کے ساتھ امن سے رہو۔
مرقس باب 10۔ تب یسوع اس جگہ سے روانہ ہو کر یہودا کے علاقے میں اور پھر دریائے یردن کے اس پار گئے۔ لوگوں کی ایک بھیڑ دوبارہ اس کے پاس آئی اور یسوع ان کو ہمیشہ کی طرح تعلیم دینے لگے۔ چند فریسی یسوع کے پاس آئے اور اس کو آزمانے لگے اور پوچھا،
کیا کسی کا اپنی بیوی کو طلاق دینا صحیح ہے؟
یسوع نے جواب دیا،
موسیٰ نے تمہیں کیا حکم دیا ہے؟
فریسیوں نے جواب دیا،
موسیٰ نے کہا ہے، اگر کوئی شخص اپنی بیوی کو طلاق دینا چاہے تو وہ اپنی بیوی کو طلاق نامہ لکھ کر طلاق دے سکتا ہے۔
یسوع نے کہا،
خدا کی تعلیمات کو قبول کرنے کے بجائے انکار کرنے سے موسیٰ نے تم کو وہ حکم دیا ہے۔ جب خدا نے دنیا کو پیدا کیا تو انسانوں کو مرد اور عورت کی شکل میں پیدا کیا، اسی وجہ سے مرد نے اپنی ماں باپ کو چھوڑ کر عورت کو اپنا رفیق حیات بنایا، پھر وہ دونوں ایک بن گئے، جس کی وجہ سے وہ دونوں الگ نہیں بلکہ ایک ہوتے ہیں۔ اس طرح جب خدا نے ان دونوں کو ملایا ہے تو کوئی بھی انسان ان میں جدائی نہ ڈالے۔
یسوع اور ان کے شاگرد جب گھر میں تھے، شاگردوں نے طلاق کے مسئلے پر یسوع سے پوچھا۔ یسوع نے ان کو جواب دیا،
جو اپنی بیوی کو چھوڑ کر دوسری عورت سے شادی کرے تو اپنی بیوی کے خلاف زنا کا مرتکب ہوتا ہے۔
اور کہا کہ
ایک عورت جو اپنے شوہر کو طلاق دے اور دوسرے مرد سے شادی کرے تو وہ بھی حرام کاری کی قصوروار ہوگی۔
لوگ اپنے چھوٹے بچوں کو یسوع کے پاس لائے، یسوع نے ان کو چھوا، لیکن شاگردوں نے یہ کہتے ہوئے لوگوں کو ڈانٹ دیا کہ وہ اپنے بچوں کو نہ لائیں۔ یہ دیکھتے ہوئے یسوع نے غصے سے ان سے کہا،
چھوٹے بچوں کو میرے پاس آنے دو اور ان کو مت روکو، کیونکہ خدا کی سلطنت ان لوگوں کی ہے جو ان بچوں کی مانند ہیں۔ میں تم سے سچ کہتا ہوں، تم خدا کی بادشاہی کو بچے کی طرح قبول نہ کرو گے تو تم بھی اس میں داخل نہ ہو سکو گے۔
تب یسوع نے ان بچوں کو اپنے ہاتھوں سے اٹھا کر گلے لگایا اور ان کے اوپر اپنا ہاتھ رکھ کر ان کو دعائیں دیں۔ یسوع وہاں سے نکلنا چاہتے تھے، لیکن اتنے میں ایک آدمی دوڑتا ہوا آیا اور اس کے سامنے اپنے گھٹنے ٹیک دیے۔ اس شخص نے کہا،
اے اچھے استاد، ابدی زندگی پانے کے لیے مجھے کیا کرنا چاہیے؟
یہ سن کر یسوع نے کہا،
تو مجھے نیک آدمی کہہ کر کیوں بلاتا ہے؟ کوئی آدمی نیک نہیں، صرف خدا ہی نیک ہے۔ اگر تو ابدی زندگی چاہتا ہے تو جو تم جانتے ہو اس کی پیروی کرو۔ تجھے تو احکامات کا علم ہوگا، قتل نہ کر، زنا نہ کر، چوری نہ کر، جھوٹ بولنے سے بچ، اور کسی آدمی کو دھوکہ نہ دے، اور تو اپنے والدین کی تعظیم کر۔
اس نے جواب دیا،
اے استاد، میں تو بچپن ہی سے ان احکامات کی پابندی کر رہا ہوں۔
یسوع نے اس آدمی کو محبت بھری نظروں سے دیکھا اور کہا،
تجھے ایک کام کرنا ہے، جا اور تیری ساری جائیداد کو بیچ دے اور اس سے ملنے والی پوری رقم کو غریبوں میں بانٹ دے، آسمان میں اس کا اچھا بدلہ ملے گا، پھر اس کے بعد آ کر میری پیروی کرنا۔
یسوع کی یہ باتیں سن کر اس کے چہرے پر مایوسی چھا گئی اور وہ شخص مایوس ہو کر چلا گیا، کیونکہ وہ بہت مالدار تھا اور اپنی جائیداد قائم رکھنا چاہتا تھا۔ تب یسوع نے اپنے شاگردوں کی طرف دیکھ کر کہا،
مالدار آدمی کو خدا کی سلطنت میں داخل ہونا بہت مشکل ہے۔
یسوع کی یہ باتیں سن کر ان کے شاگرد چوک پڑے، لیکن یسوع نے دوبارہ کہا،
میرے بچوں، خدا کی سلطنت میں داخل ہونا بہت مشکل ہے۔ ایک اونٹ کا سوئی کے ناکے سے پار ہونا آسان ہے بنسبت اس امیر آدمی کے کی جو خدا کی سلطنت میں داخل ہو۔
شاگرد مزید چوکنا ہو کر ایک دوسرے سے کہنے لگے،
پھر کون بچائے جائیں گے؟
یسوع نے شاگردوں کی طرف دیکھ کر کہا،
یہ بات تو انسانوں کے لیے مشکل ہے لیکن خدا کے لیے ممکن نہیں۔ خدا کے لیے ہر چیز ممکن ہے۔
پترس نے یسوع سے کہا،
تیرے پیچھے چلنے کے لیے ہم نے تو سب کچھ قربان کر دیا ہے۔
یسوع نے کہا،
میں تم سے سچ کہتا ہوں کہ جو شخص میری خاطر اور خوشخبری کے لیے اپنا گھر یا بھائی یا بہن یا ماں باپ یا بچے یا زمین کو قربان کر دیا تو وہ 100 گنا زیادہ اجر پائے گا۔ اس دنیا کی زندگی میں وہ شخص کئی گھروں کو، بھائیوں کو، بہنوں کو، ماؤں کو، بچوں کو اور زمین کے ٹکڑوں کو پائے گا، مگر ظلم و زیادتی کے ساتھ، اس کے علاوہ آنے والی دنیا میں ہمیشہ کی زندگی کو پائے گا۔
اور پھر کہا کہ
وہ بہت سے لوگ کہ جو پہلے والوں میں ہیں وہ بعد والوں میں ہو جائیں گے، اور جو بعد والوں میں ہیں وہ پہلے والوں میں ہو جائیں گے۔
یسوع اور لوگ جو ان کے ساتھ تھے یروشلم کو جا رہے تھے، یسوع ان کی نمائندگی کر رہے تھے۔ ان کے شاگرد حیران و پریشان تھے، اور جو لوگ ان کے پیچھے آ رہے تھے وہ بھی خوف زدہ تھے۔ یسوع نے اپنے 12 رسولوں کو دوبارہ اکٹھا کیا، ان سے تنہائی میں بات کی۔ یسوع نے یروشلم میں اپنے ساتھ پیش آنے والے واقعات کے بارے میں سنانا شروع کیا۔
ہم یروشلم جا رہے ہیں، ابن آدم کو کاہنوں کے رہنما اور معلمین شریعت کے حوالے کیا جائے گا، اور اس کو موت کی سزا دے کر قتل کریں گے، اور اس کو غیر یہودیوں کے حوالے کریں گے۔ وہ لوگ اس کو دیکھ کر اس کا مذاق اڑائیں گے، اور اس پر تھوکیں گے، اور اس کو چابک سے ماریں گے، پھر اس کو قتل کر دیں گے، لیکن وہ تیسرے ہی دن پھر جی اٹھے گا۔
پھر زبدی کے بیٹے یعقوب اور یوحنا دونوں یسوع کے پاس آئے اور کہا،
اے استاد، ہم چاہتے ہیں کہ آپ ہماری گزارش پوری کریں۔
یسوع نے پوچھا،
تمہاری کون سی خواہش مجھ کو پوری کرنی چاہیے؟
ان دونوں نے جواب دیا،
جب تو اپنی سلطنت میں جلال کے ساتھ رہے گا تو ہم دونوں میں سے ایک کو اپنے دائیں ہاتھ کی طرف اور دوسرے کو اپنے بائیں ہاتھ کی طرف بٹھانے کی مہربانی کرنا۔
یسوع نے ان سے کہا،
نہیں جانتے تم کیا پوچھ رہے ہو؟ کیا تم وہ مصائب دکھ اٹھا سکتے ہو جو میں نے اٹھائے ہیں؟ میں جس بپتسمہ کو لینے والا ہوں، کیا تمہارے لیے اس بپتسمہ کا لینا ممکن ہو سکے گا؟
انہوں نے جواب دیا،
ہاں ہمارے لیے ممکن ہے۔
یسوع نے ان سے کہا،
تم بھی اسی طرح دکھ اٹھاؤ گے جس طرح میں اٹھانے جا رہا ہوں؟ مجھے جو بپتسمہ لینا ہے کیا وہ تم لوگے؟ میرے دائیں اور بائیں جانب بیٹھنے والے افراد کا انتخاب کرنے والا میں نہیں ہوں، وہ جگہ جن کے لیے تیار کی گئی ہے وہ انہی کے لیے جگہ محفوظ کر لی گئی ہے۔
دوسرے 10 شاگردوں نے اس بات کو سن کر یعقوب اور یوحنا پر غصہ کیا۔ یسوع نے تمام شاگردوں کو ایک ساتھ بلا کر کہا،
غیر یہودی کے وہ سردار جن کو لوگوں پر اختیار ہے اور ان اختیارات کو وہ لوگوں کو دکھانے کی کوشش کرتے ہیں، تم جانتے ہو کہ وہ قائدین لوگوں پر اپنی قوت کا اظہار کرنے کی خواہش رکھتے ہیں، اور ان کے اہم قائدین لوگوں پر اپنے تمام اختیارات استعمال کرنے کی چاہت رکھتے ہیں، مگر تم میں سے ایسا نہیں ہے، بلکہ جو تم میں بڑا ہونا چاہے وہ تمہارا خادم بنے، تم میں جو سب سے اہم بننے کی خواہش کرنے والا ہے وہ ایک غلام کی طرح تم سب کی خدمت کرے۔
اسی طرح ابن آدم لوگوں سے خدمت لینے کے لیے نہیں آیا ہے، بلکہ لوگوں کی خدمت کرنے کے لیے آیا ہے۔ ابن آدم خود اپنی جان دینے کے لیے آیا ہے تاکہ لوگ بچ سکیں۔ تب وہ سب یریکو کے گاؤں میں آئے۔ یسوع اپنے شاگردوں اور دیگر کئی لوگوں کے ساتھ اس گاؤں کو چھوڑ کر نکل رہے تھے۔ تومائی کا بیٹا برتومائی جو اندھا تھا راستے کے کنارے پر بیٹھ کر بھیک مانگ رہا تھا۔ جب اس نے سنا کہ یسوع ناصری اس راستے سے گزرتا ہے تو اس نے چلانا شروع کیا،
اے یسوع داؤد کے بیٹے، مجھ پر کرم فرمائیے۔
کئی لوگوں نے اس اندھے کو ڈانٹا اور کہا،
خاموش رہ،
لیکن وہ اندھا اور زور سے چلایا،
اے داؤد کے بیٹے، مجھ پر کرم فرما۔
یسوع نے رک کر کہا،
اس کو بلاؤ۔
انہوں نے اندھے کو بلایا اور کہا،
خوش ہو، کھڑا رہا کیونکہ یسوع تجھ کو بلا رہا ہے۔
वह अंधा फौरन खड़ा हो गया और अपना ओढ़ना वहीं छोड़कर यीशु के पास गया। यीशु ने उससे पूछा,
मुझसे तू क्या चाहता है?
तब उस अंधे ने जवाब दिया,
अरे उस्ताद, मुझे बसारत दो।
यीशु ने उससे कहा,
जा, तेरे ईमान की वजह से तू शिफायाब हुआ।
तब वह शख्स दोबारा देखने के काबिल हुआ, वह यीशु के पीछे राह में चलने लगा। मरकुस बाब 11। यीशु और उनके शागिर्द यरूशलेम के करीब तक आ चुके थे। वह जैतून के पहाड़ के करीब बैतफगे और बैतएनिया जैसे करियों के पास आए। वहां से यीशु ने अपने शागिर्दों में से दो को कुछ करने के लिए रवाना किया। यीशु ने शागिर्दों से कहा,
वहां नजर आने वाले गांव को चले जाओ। जब तुम उस गांव में दाखिल हो गए तो वहां तुम एक ऐसे गधे के बच्चों को बंधा हुआ पाओगे कि जिस पर कभी किसी ने सवारी न की हो। इस गधे को खोल कर मेरे पास लाओ। अगर तुम में से कोई पूछे कि ऐसा क्यों कर रहे हो तो कहना कि खुदावंद को उसकी जरूरत है और वो उसको बहुत जल्दी वापस भेज देगा।
शागिर्द जब गांव में दाखिल हुए तो रास्ते में मिलने वाले एक घर के किनारे बंधे हुए एक गधे के बच्चे को उन्होंने देखा। शागिर्दों ने जाकर उस गधे को खोला तो वहां खड़े हुए चंद लोगों ने पूछा,
तुम क्या कर रहे हो और इस गधे को क्यों खोल रहे हो?
यीशु ने जो कुछ शागिर्दों से कहा था वह वैसे ही जवाब दिए, लिहाजा लोगों ने उस गधे को शागिर्दों को ले जाने दिया। शागिर्द गधे को यीशु के पास लाए और अपने कपड़े उसके ऊपर डाल दिए। तब यीशु उसकी पीठ पर बैठ गए। बहुत सारे लोगों ने यीशु के लिए रास्ते पर अपने कपड़े बिछा दिए और दूसरे चंद लोगों ने दरख्तों की शाखाएं रास्ते पर फैला दी जिसे उन्होंने दरख्तों से काटा था। बाज लोग यीशु के सामने जा रहे थे और बाज लोग उसके पीछे जा रहे थे और तमाम लोगों ने नारे लगाए कि इसकी तारीफ बयान करो।
खुदावंद के नाम से आने वाले को खुदा मुबारक कहे। खुदा की रहमत हमारे बाप दाऊद की सल्तनत पर हो और वो सल्तनत आ रही है। खुदा की तारीफ आसमान में करो।
यीशु जब यरूशलेम में दाखिल हुए वह हैकल को गए और वहाँ की हर चीज को देखा, लेकिन उस वक्त तक देर हो गई थी, इसलिए यीशु 12 रसूलों के साथ बैतएनिया को गए। दूसरे दिन जब यीशु बैतएनिया से जा रहे थे तो उसे भूख लगी थी। उसने कुछ फासले पर पत्तों से भरा एक अंजीर का दरख्त को पाया। वो ये समझकर कि दरख्त में कुछ अंजीर मिलेंगे इसके करीब गए, लेकिन दरख्त में वह अंजीर न पाया। वहाँ सिर्फ पत्ते थे क्योंकि वह अंजीर का मौसम ही न था। तब यीशु ने उस दरख्त से कहा,
इसके बाद फिर लोग तेरे मेवे कभी नहीं खाएंगे।
शागिर्दों ने यीशु को ये बात कहते हुए सुना। यीशु और उनके शागिर्द यरूशलेम पहुँचे। यीशु हैकल में दाखिल हुए, वहाँ उन्होंने लोगों की खरीद और फरोख्त को देखा और सौदागर की मेज की तरफ पलटा जो मुख्तलिफ किस्म की रकम का तबादला कर रहे थे और हेर फेर करके रुपया जमा कर रहे थे और कबूतर फरोख्त कर रहे थे। उसने किसी को भी हैकल के रास्ते से चीजों को लाने ले जाने की इजाज़त ना दी। इसके बाद यीशु ने लोगों को तालीम दी,
मेरा मरकज और ठिकाना तमाम लोगों के लिए इबादत खाना कहलाएगा, इस तरह सहीफों में लिखा हुआ है।
और कहा कि
तुम लोगों ने खुदा के घर को चोरों के छिपे रहने की जगह बना ली है।
सरदार काहिनों और मुअल्लिमीन शरीयत ने उन वाकियात को सुनकर यीशु को कत्ल कराने के लिए मुनासिब तदबीर की फिक्र शुरू कर दी। वह यीशु की तालीमात को सुनकर बेइंतहा हैरत ज़दा होने की वजह से यीशु से घबरा गए। उस रात यीशु और उसके शागिर्दों ने शहर छोड़ दिया। दूसरे दिन सुबह यीशु अपने शागिर्दों के साथ जा रहे थे। पिछले दिन जिस अंजीर के दरख्त को यीशु ने बद्दुआ दी थी उसको शागिर्दों ने देखा, वह अंजीर का दरख्त जड़ समेत सूख गया था। پطرس نے اس درخت کو یاد کر کے یسوع سے کہا،
استاد دیکھو، کل جس انجیر کے درخت پر آپ نے لعنت کی تھی وہ درخت اب سوکھ گیا ہے۔
یسوع نے کہا،
خدا پر ایمان رکھو، میں تم سے سچ ہی کہتا ہوں، تم اس پہاڑ سے کہو کہ تو جا کر سمندر میں گر جا، اگر تم بغیر شک و شبہ کے یقین کرو تو تم نے جو کچھ کہا ہے وہ یقیناً پورا ہوگا۔ خدا تمہارے لیے اس کو مبارک کرے گا۔ میں تم سے کہتا ہوں کہ تم دعا کرو اور عقیدہ رکھو کہ وہ سب مل جائے گا، تو یقین کرو کہ وہ تمہارا ہی ہوگا۔
اور یہ کہتے ہوئے جواب دیا،
جب تم دعا کرنے کی تیاری کرو اور تم کسی پر کسی وجہ سے غصہ اور ناراض ہو، اور اگر یہ بات تمہیں یاد آئے تو اس کو معاف کر دو، تاکہ آسمان پر رہنے والا تمہارا باپ تمہارے گناہوں کو معاف کر دے گا۔
یسوع اور اس کے دو شاگرد دوبارہ یروشلم گئے۔ یسوع جب ہیکل میں چہل قدمی کر رہے تھے تو سردار کاہن اور معلمین شریعت اور بزرگ یہودی قائدین اس کے پاس آئے اور ان سے پوچھا و دریافت کرنے لگے،
ایسا کون سا اختیار آپ کے پاس ہے کہ جس کی بنا پر آپ یہ سب کچھ کرتے ہیں، اور یہ اختیار آپ کو کس نے دیا ہے، ہمیں بتائیں۔
یسوع نے ان سے کہا،
میں بھی تم سب سے ایک سوال پوچھتا ہوں، اگر تم میرے سوال کا جواب دو گے تو میں تم کو بتاؤں گا کہ میں کس کے اختیار سے یہ سارے کام کرتا ہوں۔ مجھے معلوم کراؤ کہ یوحنا نے لوگوں کو جو بپتسمہ دیا تو کیا وہ خدا کے اختیار سے تھا یا لوگوں کے اختیار سے؟
یہودی قائدین اس سوال کے بارے میں گفتگو کرتے ہوئے ایک دوسرے سے کہنے لگے،
اگر ہم یہ کہیں کہ یوحنا نے لوگوں کو خدا کے آئے ہوئے اختیار سے بپتسمہ دیا تو پھر یسوع پوچھے گا کہ تم یوحنا پر ایمان کیوں نہیں لائے؟ اگر یہ کہیں کہ یوحنا نے لوگوں کے اختیار سے بپتسمہ دیا تو اس وقت لوگ ہم پر غصہ ہوں گے، چونکہ لوگوں کا ایمان ہے کہ یوحنا نبی تھے۔
اس طرح وہ آپس میں باتیں کرنے لگے، جس کی وجہ سے لوگوں سے خوف زدہ رہے، جس کی وجہ سے انہوں نے یسوع کو جواب دیا کہ
ہم نہیں جانتے۔
یسوع نے انہیں جواب دیا،
اگر ایسا ہے تو میں بھی کس کے اختیار سے ان تمام کاموں کو کر رہا ہوں وہ تم سے نہ کہوں گا۔
مرکوس باب 12۔ یسوع نے لوگوں کو تمثیلوں کے ذریعے تعلیم دی اور ان سے کہا،
ایک شخص نے انگور کا باغ لگایا، چاروں طرف دیوار کھڑی کی اور میں لگانے کے لیے ایک گڈھا کھدوایا، اور حفاظت اور دیکھ بھال کے لیے ایک مچان بنوایا، اور وہ چند باغباں کو باغ ٹھیکہ پہ دے کر سفر کو چلا گیا۔ پھر سمر پانے کا موسم آیا تو اپنے حصے میں ملنے والے انگور حاصل کرنے کے لیے مالک نے اپنے ایک خادم کو بھیجا، تب باغبانوں نے اس خادم کو پکڑا اور پیٹا، اور پھر اسے کچھ دیے بغیر ہی واپس لوٹا دیا۔ پھر دوبارہ اس مالک نے ایک اور خادم کو باغبانوں کے پاس بھیجا، باغبان نے اس کے سر پر چوٹ لگائی اور اس کو ذلیل کیا۔ پھر اس کے بعد مالک نے ایک اور خادم کو بھیجا، باغبانوں نے اس خادم کو بھی مار ڈالا۔ پھر مالک نے ایک کے بعد دیگرے کئی خادموں کو باغبانوں کے پاس بھیجا، باغبانوں نے چند خادموں کو پیٹا اور بعض کو قتل کر ڈالا۔ اس مالک کو باغبانوں کے پاس بھیجنے کے لیے صرف اس کا بیٹا ہی باقی بچا تھا۔ وہ اس آخری فرد کو بھیج رہا تھا، وہ اس کا خاص بیٹا تھا۔ باغباں میرے بیٹے کی تعظیم کریں گے، یہ سمجھ کر مالک نے اپنے بیٹے کو بھیج دیا۔ تب باغباں ایک دوسرے سے یہ کہنے لگے کہ یہ مالک کا بیٹا ہے جو اس باغ کا مالک ہے، اگر ہم اس کو قتل کر دیں تو انگور کا باغ ہمارا ہو جائے گا۔ انہوں نے اس کے بیٹے کو پکڑ کر قتل کر دیا اور اس کو انگور کے باغ کے باہر اٹھا کر پھینک دیا۔ اگر ایسا ہو تو باغ کا مالک کیا کرے گا؟ وہ خود باغ کو جائے گا اور اس باغ کے مالک کو قتل کر کے باغ کو دوسرے مالک کے حوالے کرے گا۔ کیا تم نے صحیفے کو پڑھا نہیں، جس کو میباروں نے رد کیا وہی پتھر کونے کا پتھر ہو گیا، یہ خداوند ہی سے ہوا اور ایسا ہونا ہم کو عجیب و غریب لگتا ہے۔
यीशु से कही हुई ये तमसील जिसको यहूदी कायदीन ने सुना तो उन्होंने ये समझा कि ये तमसील उसने इन्हीं के मुताबिक कही है, इसलिए उन्होंने यीशु को गिरफ्तार करने की तदबीरों के बावजूद वह लोगों से डरे और उसको छोड़कर चले गए। इसके बाद यहूदी कायदीन ने चंद फरीसियों को और हेरोदेसियों को भेजा कि कुछ कहे तो उसको फांस लें। फरीसी और हेरोदेसी यीशु के पास आए और उससे कहने लगे कि
ऐ मुअल्लिम, तू सच्चा है, हमें मालूम है और तुझे इस बात का भी खौफ नहीं कि लोग आपके बारे में क्या सोचते हैं, और तमाम लोग आपकी नज़र में एक हैं और आप खुदा की राह के मुतालिक सच्ची तालीम देते हैं, हमें अच्छी तरह मालूम है, इसलिए हमसे कह दे कि कैसर को महसूल का देना ठीक है या गलत,
और पूछा कि
हमें लगान देना चाहिए या नहीं।
यीशु समझ गए ये लोग हकीकत में धोखा देने की तदबीर कर रहे हैं, इसलिए उन्होंने उनसे कहा,
मेरे बातों में गलतियों को पकड़ने की क्यों कोशिश की जाती है, मुझे चांदी का एक सिक्का दो, मैं वो देखना चाहता हूँ।
उन्होंने उनको एक सिक्का दिया। यीशु ने उनसे पूछा,
सिक्का पर किसकी तस्वीर है और इसके ऊपर किसका नाम है?
उन्होंने जवाब दिया,
यह कैसर की तस्वीर है और कैसर का नाम है।
यीशु ने उनसे कहा,
कैसर का कैसर को दो और खुदा का खुदा को दो।
यीशु ने जो कहा उसे सुनकर वह बेहद हैरत में पड़ गए। तब बाद सदूकियों ने यीशु के पास आके सवाल किया, सदूकियों का ईमान है कि कोई भी शख्स मरने के बाद जिंदा नहीं होता।
अरे उस्ताद, मूसा ने ये तहरीरी हुक्मनामा हमारे लिए छोड़ा है, एक शादीशुदा इंसान जिसकी कोई औलाद ना हो और वो मर जाए तो मरहूम की बीवी से उसका भाई शादी करे और मरे हुए भाई के घर नस्ल का सिलसिला जारी करे। इस बात को मूसा ने लिखा है। सात भाई रहते थे, पहला भाई शादी तो कर लिया मगर औलाद के बगैर ही मर गया। तब दूसरे भाई ने उस बेवाह से शादी की, वो भी औलाद के बगैर ही मर गया। और तीसरे भाई का भी यही हश्र हुआ। सातों भाई उससे शादी किए बगैर मगर किसी से उसको औलाद ना हुई और सब के सब मर गए। आखिरकार वो औरत भी मर गई।
तब लोगों ने पूछा,
जब कयामत के दिन लोग मौत से जी उठेंगे तो वो औरत उनमें से किसकी बीवी कहलाएगी?
यीशु ने कहा,
तुम ऐसी गलती क्यों करते हो? मुकद्दस सहीफा हो या कि खुदा की कुदरत हो, उसको तुम नहीं जानते। मरे हुए लोग जब दोबारा जी उठेंगे तो शादी ब्याह नहीं होगी, मर्द और औरतें दोबारा शादी नहीं करेंगे। सभी लोग आसमान में रहने वाले फरिश्तों की तरह होंगे। तुम कयामत यानी लोगों की मौत से जी उठने के बारे में खुदा की कही हुई बातों को यकीनन पढ़ते हो। खुदा ने मूसा से कहा, मैं इब्राहिम का खुदा हूँ, इसहाक का खुदा हूँ और याकूब का भी खुदा हूँ। क्या तुमने मूसा की किताब में झाड़ी के जिक्र में इस बात को नहीं पढ़ा? ये सब नहीं मरे क्योंकि खुदा जिंदों का खुदा है न कि मुर्दों का।
और ये कहते हुए जवाब दिया कि
ऐ सदूकियों, तुमने इस हकीकत को गलत समझा है।
इस बहस व मुबाहस को सुनने वाले मुअल्लिमीन शरीयत में से एक यीशु के पास आया। उसने सदूकियों और फरीसियों के साथ यीशु को हुज्जत करते हुए सुना। उसने देखा कि यीशु ने उनके सवालात के बेहतरीन जवाब दिए, इसलिए उसने यीशु से कहा,
अहकाम में सबसे अहम तरीन हुक्म कौन सा है?
तब यीशु ने कहा,
सबसे अहम हुक्म यह है, ऐ बनी इसराइलियों सुनो, खुदावंद हमारा खुदा ही सिर्फ एक खुदावंद है। खुदावंद अपने खुदा को तुम दिल की एक सुई के साथ, पूरी जान के साथ, पूरी अक्लमंदी के साथ और तमाम ताकत के साथ उससे मोहब्बत करो, यही बहुत अहम तरीन हुक्म है।
और कहा,
तू जैसे खुद से मोहब्बत करता है उसी तरह अपने पड़ोसियों से भी मोहब्बत कर, यही अहम तरीन दूसरा हुक्म है। तमाम अहकाम में ये दो अहम तरीन
اور ضروری باتیں ہیں۔
تب اس نے کہا،
اے مولم، وہ ایک بہت ہی اچھا جواب ہے، اور تو نے بہت ہی ٹھیک کہا ہے کہ خداوند ایک ہی ہے اور اس کے سوا دوسرا کوئی نہیں، اور انسان کو پورے دل کی گہرائیوں سے، پوری دانش مندی سے اور ہر قسم کی قوت و طاقت سے خدا سے محبت کرنی چاہیے۔ جس طرح ایک آدمی خود جیسی محبت کرتا ہے، ایسی ہی دوسرے سے بھی محبت کرے۔ ہم جانوروں کی قربانیوں کو جو خدا کی نظر کرتے ہیں، یہ احکامات اس سے بڑھ کر ہے اور بہت اہم ہے۔
اس سے عقل مندی کا جواب سن کر یسوع نے اس سے کہا،
تو خدا کی بادشاہت سے بہت قریب ہے۔
اس وقت سے کسی میں اتنی ہمت نہ رہی کہ مزید یسوع سے سوالات کیے جائیں۔ یسوع نے ہیکل میں ان کو تعلیم دیتے ہوئے کہا،
معلمین شریعت کہتے ہیں کہ یسوع داؤد کا بیٹا ہے، ایسا کیوں؟ داؤد نے روح القدس کی مدد سے خود کہا، خداوند نے میرے خدا سے کہا، جب تک تیرے دشمنوں کو تیرے پیروں کی چوکی نہ بناؤں تم میری داہنی طرف بیٹھے رہو۔ داؤد نے خود ہی مسیح کو خداوند کے نام سے یاد کیا ہے، اس وجہ سے مسیحی داؤد کا بیٹا ہونا کیسے ممکن ہو سکتا ہے؟
کئی لوگوں نے یسوع کی باتیں سنی اور بہت خوش ہوئے۔ یسوع نے اپنی تعلیم کو جاری رکھا اور کہا،
معلمین شریعت کے بارے میں چوکنا رہو، وہ چوگا پہن کر گھومنا پسند کرتا ہے اور بازاروں میں لوگوں سے عزت حاصل کرنا چاہتے ہیں۔ یہودی عبادت گاہوں میں اور دعوتوں میں وہ اعلیٰ نشستوں کی تمنا کرتے ہیں،
اور کہا کہ
بیواؤں کی جائیدادوں کو ہڑپ کر جاتے ہیں، ان کی طویل دعاؤں سے لوگوں میں اپنے آپ کو وہ شرفا بتانے کی کوشش کرتے ہیں، خدا ان لوگوں کو سخت سزائیں دے گا۔
یسوع ہیکل میں جب نذرانے کے صندوق کے پاس بیٹھا تھا تو وہ دیکھا کہ لوگ نذرانے کی رقم صندوق میں ڈال رہے ہیں۔ کئی دولت مندوں نے کثیر رقم دی، پھر ایک غریب بیوہ آئی اور ایک تانبے کا سکہ ڈالی۔ یسوع نے اپنے شاگردوں کو بلا کر کہا،
میں تم سے سچ کہتا ہوں، جن لوگوں نے نذرانے ڈالے ہیں ان سب میں اس بیوہ عورت نے سب سے زیادہ ڈالا ہے۔ دوسرے لوگوں نے اپنی ضروریات میں سے جو بچ رہا ہو اس میں سے تھوڑا سا ڈالا، اور اس عورت نے اپنی غربت کے باوجود جو کچھ اس کے پاس تھا اس میں ڈال دیا، جبکہ وہی اس کی زندگی کا اثاثہ تھا۔
مرقس باب 13۔ یسوع جب ہیکل سے باہر آ رہا تھا تو اس کے شاگردوں میں سے ایک نے اس سے کہا،
استاد دیکھو، ان عمارتوں کو بنانے میں کتنے بڑے بڑے پتھر استعمال کیے گئے ہیں، اور یہ کتنی خوبصورت عمارتیں ہیں۔
یسوع نے کہا،
کیا تم ان بڑی عمارتوں کو دیکھ رہے ہو؟ یہ تمام عمارتیں تو تباہ ہو جائیں گی، ہر پتھر کو زمین پہ لڑکا دیا جائے گا، ایک پتھر پر دوسرا پتھر نہ رہے گا۔
بعد میں یسوع زیتون کے پہاڑ پر پترس، یعقوب، یوحنا اور اندریاس کے ساتھ بیٹھے تھے۔ ان کو وہاں سے ہیکل دکھائی دیا۔ ان شاگردوں نے یسوع سے پوچھا،
یہ سب واقعات کب پیش آئیں گے، اور ان واقعات کو پیش آنے کی کیا نشانی ہوگی جس سے معلوم ہوگا کہ واقعات عنقریب پیش آنے والے ہیں؟
تب یسوع نے کہا،
خبردار، کسی کو کوئی موقع نہ دو کہ تمہیں دھوکہ دے۔ کئی لوگ آئیں گے، تم سے کہیں گے میں ہی مسیح ہوں، یہ کہتے ہوئے کئی لوگوں کو فریب دیں گے۔ قریب میں ہونے والی جنگوں کی آواز اور دور کے فاصلوں پر ہونے والی جنگوں کی خبریں تم سنو گے، لیکن خوف زدہ نہ ہونا، اس قسم کے واقعات ہونا ہی چاہیے، لیکن اختتام ابھی باقی ہے۔ قومیں دوسری قوموں کے خلاف لڑیں گی، اس دوران حکومتیں دوسری حکومتوں سے لڑیں گی۔ ایک ایسا وقت آئے گا کہ لوگوں کو کھانے کے لیے غذا نہ ہوگی، مختلف جگہوں پر زلزلے آئیں گے۔ یہ واقعات درد زہ میں مبتلا عورتوں کی طرح مصیبتوں والے ہوں گے۔ ہوشیار رہو، میری پیروی کرنے کی وجہ سے لوگ تمہیں گرفتار کریں گے، عدالتوں کو لے جائے جاؤ گے، اور یہودیوں کی عبادت گاہوں میں تم کو مارا پیٹا کریں گے، بادشاہوں
اور حاکموں کے سامنے تم کو کھڑا کر کے میرے تعلق سے گواہی دینے کے لیے زبردستی کریں گے۔ ان واقعات کے پیش آنے سے پہلے تم سب لوگوں کو خوشخبری کی تعلیم دینا۔ تم گرفتار کیے جاؤ گے، تمہارا محاصرہ ہوگا، لیکن تم فکر نہ کرو کہ وہاں تم کو کیا کہنا پڑے گا۔ اس وقت خدا تمہیں جو سکھائے گا وہی کہنا ہوگا۔ اس وقت بات کرنے والے تم نہیں ہوگے بلکہ روح القدس ہوگا۔ سگے بھائی اپنے سگے بھائی کو قتل کرنے کے لیے حوالے کر دیں گے، والدین اپنی خاص اولاد کو اور اولاد اپنے خاص والدین کے مخالف ہو کر ان کو قتل کرائیں گے۔ میری پیروی کرنے کی وجہ سے لوگ تم سے نفرت کریں گے، لیکن آخر دم تک برداشت کرنے والا ہی نجات پائے گا۔ تباہی پیدا کرنے والی خطرناک چیزوں کو تم دیکھو گے، تم اس کو وہاں کھڑے ہوئے دیکھو گے جہاں اسے نہیں ہونی چاہیے۔ پڑھنے والے اس کے معنی کو سمجھے۔ اس وقت یہودا میں رہنے والے لوگوں کو پہاڑوں میں بھاگ جانا چاہیے۔ بالخانہ میں رہنے والا اتر کر نیچے مکان میں سے کچھ لیے بغیر ہی بھاگ جائے گا۔ کھیت میں رہنے والا اپنا اڑنا لینے کے لیے پیچھے مڑ کر نہ دیکھے گا۔ وہ وقت حاملہ عورتوں کے لیے اور ان ماؤں کے لیے جو اپنے گودوں میں بچوں کو رکھتی ہیں بہت کٹھن اور سخت ہوگا۔ دعا کرو یہ واقعات جاڑوں میں نہ ہو، کیونکہ وہ ایام مصیبتوں سے پر ہوں گے۔ جب سے خدا نے اس مخلوق کو پیدا فرمایا ہے ویسی مصیبت اب تک نہیں آئی اور آئندہ بھی واقع نہ ہوگی۔ خدا ان مصیبت زدہ دنوں کو کم کرنے کا ارادہ کیا ہے۔ اگر ایسا نہ ہوا تو کسی انسان کا زندہ بچنا ممکن نہ ہوگا، لیکن خدا اپنے منتخب شدہ خاص لوگوں کے لیے اس وقت میں تخفیف کرے گا۔ ایسے پر آشوب وقت میں کوئی بھی تم سے کہے گا کہ مسیح وہاں ہے، دیکھو، یا کوئی کہے گا وہ یہاں ہے، لیکن ان پر بھروسہ نہ کرو۔ خدا کے منتخب لوگوں کو دھوکہ دینے کے لیے ممکن ہے کہ جھوٹے مسیح اور جھوٹے نبی آئیں گے اور معجزے ظاہر کریں گے۔ ان وجوہات کے بنا پر باخبر رہو۔ ان تمام باتوں کے واقع ہونے سے پہلے ان تمام کے بارے میں میں تم کو انتباہ کرتا ہوں۔ ان مصیبت کے گزر جانے پر سورج تاریک ہو جائے گا، چاند روشنی نہ دے گا، تارے آسمان سے ٹوٹ کر گر پڑیں گے، پھر آسمانی طاقتیں کانپ اٹھیں گی۔ اس وقت ابن آدم کو اقتدار اور جلال کے ساتھ بادلوں میں آتے ہوئے لوگ دیکھیں گے۔ ابن آدم اپنے فرشتوں کو زمین کے ہر حصہ میں بھیج کر اپنے منتخب کردہ لوگوں کو دنیا کے کونے کونے سے اکجا کرے گا۔ انجیر کا درخت ہمیں ایک سبق سکھا رہا ہے۔ جب درخت کی ڈالیاں نرم ہوتی ہیں اور نئے پتوں کا بڑھنا شروع ہوتا ہے تو تم سمجھتے ہو کہ گرمی کا زمانہ قریب آ گیا ہے۔ ٹھیک اسی طرح میں نے تمہیں جو واقعات سنائے ہیں تم اسے پورے ہوتے ہوئے دیکھو گے۔ وہ وقت قریب آنے کے لیے منتظر ہے، تم اس کو سمجھ جاؤ۔ میں تم سے سچ ہی کہتا ہوں کہ اس نسل کے لوگ ابھی زندہ ہی رہیں گے کہ وہ تمام واقعات پیش آئیں گے۔ زمین و آسمان کا مکمل تباہ ہونا ممکن ہو سکتا ہے، لیکن میری کہی ہوئی باتیں رد نہیں ہو سکتی۔ مگر وہ دن اور وقت کب آئے گا کوئی نہیں جانتا ہے، نہ تو آسمان کے فرشتے اور نہ ہی بیٹا جانتا ہے، صرف باپ ہی کو اس بات کا پتا ہے۔ ہوشیار رہو، ہمیشہ تیار رہو، وہ وقت کب آئے گا تم نہیں جانتے۔ یہ اس شخص کے مانند ہے جو سفر پہ نکلتا ہے اور اپنا گھر چھوڑ دیتا ہے، اور وہ اپنے گھر کی خبر گیری اپنے خادموں کے حوالے کر دیتا ہے۔ وہ ہر ایک خادم کو ایک خصوصی ذمہ داری دیتا ہے، ایک خادم کو دربان کی ذمہ داری دیتا ہے، اور وہ شخص اس خادم سے کہتا ہے تو ہمیشہ تیار رہ، اسی طرح میں تم سے کہتا ہوں، ہمیشہ تیار رہو۔ گھر کا مالک کب واپس لوٹے گا تمہیں معلوم نہیں ہو سکتا ہے۔ وہ دوپہر میں آ سکتا ہے، یا آدھی رات کو، یا جب مرغ بانک دے، یا طلوع سحر پر مالک اچانک پلٹ کر واپس آئے گا۔ اگر تم ہمیشہ تیار رہو تو وہ جب آئے گا تو تم بحالت نیند نہ ہوگے۔ میں تم سے اور ہر ایک سے یہی کہتا ہوں کہ تیار رہو۔
مرقس باب 14۔ فسا اور بغیر خمیر کی روٹی کی تقریب کے لیے صرف دو دن باقی رہ گئے تھے۔ سبھی سردار کاہن اور معلمین شریعت یہ چاہتے تھے کہ فریب کے کسی بھی طریقے کو اپنا کر
یسوع کو گرفتار کریں اور قتل کر دیں۔
لیکن انہیں تقریب کے موقع پر یسوع کو گرفتار نہیں کرنا چاہیے۔ یہ بات ممکن نہیں ہے کہ ہم یسوع کو گرفتار کریں، ورنہ لوگ غیظ و غضب میں آ سکتے ہیں اور فساد برپا ہو سکتا ہے۔
بیت عینیہ میں یسوع جب کوڑھی شامون کے گھر میں کھانا کھا رہے تھے تو ایک عورت اس کے پاس آئی۔ اس کے پاس ایک بہت قیمتی خوشبودار عطر کی شیشی تھی۔ یہ عطر خالص جٹا ماسی سے بنایا گیا تھا۔ اس نے شیشی توڑی اور تیل کو یسوع کے سر پر ڈال دیا۔ وہاں موجود چند شاگردوں نے اس واقعے کو دیکھا اور بہت غصہ ہوئے اور اس عورت پر بہت تنقید کی اور کہا،
اس عطر کو جایا کرنے کی کیا ضرورت تھی؟ وہ ایک سال بھر کی کمائی سے بڑھ کر قیمتی چیز تھی۔ اس کو فروخت کر کے اسی سے ملنے والی رقم کو غریب اور ضرورت مندوں میں بانٹ دینا چاہیے تھا۔
یسوع نے کہا،
اس عورت کو تکلیف نہ دو، تم اس کو کیوں مشتعل کرتے ہو؟ اس عورت نے تو میرے ساتھ بہت بھلائی کا کام کیا ہے۔ تمہارے ساتھ تو غریب لوگ ہمیشہ ہی رہتے ہیں، تمہارا جی جب چاہے تم ان کی مدد کر سکتے ہو۔ میں ہمیشہ تمہارے ساتھ نہ رہوں گا۔ یہ عورت جو کچھ میرے لیے کر سکتی ہے کیا۔ مرنے سے پہلے ہی تدفین کے لیے اس نے میرے بدن پر خوشبودار تیل کو چھڑکا ہے۔ میں بالکل سچ کہتا ہوں کہ دنیا میں جہاں بھی خوشخبری کی تعلیم دی جاتی ہے، وہاں اس عورت کے کیے ہوئے کام کے متعلق کہا جائے تو لوگ اس کو یاد رکھیں گے۔
تب ان 12 رسولوں میں سے ایک یہودہ اسکریوتی، جو سردار کاہن کے پاس یسوع کو حوالے کرنے کی بات کرنے کے لیے گیا۔ سردار کاہن اس بارے میں بہت خوش ہوئے اور اس بنا پر اسے رقم دینے کا وعدہ کیا، جس کی وجہ سے یہودہ یسوع کو پکڑ کر ان کے حوالے کرنے کے لیے مناسب موقع کی تاک میں تھا۔ وہ دن بغیر خمیر کی روٹی کی تقریب کا پہلا دن تھا، اور یہودیوں کے پاس فصح کی تقریب میں بھیڑوں کی قربانی کا یہی وقت تھا۔ یسوع کے شاگرد اس کے قریب آئے اور ان سے پوچھا،
ہم آپ کے لیے فصح کی تقریب کا کھانا کہاں تیار کریں؟
یسوع نے اپنے شاگردوں کو بھیجا اور انہیں ہدایت دی اور کہا کہ
جب تم شہر میں داخل ہو گئے تو ایک آدمی پانی کا مٹکا اٹھاتے ہوئے نظر آئے گا، تم اس کے پیچھے ہو لینا، وہ ایک گھر میں چلا جائے گا۔ تم اس گھر کے مالک سے کہو کہ استاد نے کہا ہے وہ کمرہ کہاں ہے جہاں میں اپنے شاگردوں کے ساتھ فصح کا کھانا کھا سکوں۔ مکان کا مالک بالا خانہ کا کمرہ دکھائے گا، یہ کمرہ تمہارے لیے تیار ہے، ہمارے لیے وہاں کھانا تیار کرو۔
تب شاگرد وہاں سے نکل کر شہر میں گئے۔ یسوع کے کہنے کے مطابق ہی سب کچھ ہوا۔ شاگردوں نے فصح کی تقریب کا کھانا تیار کیا۔ شام میں یسوع اپنے 12 رسولوں کے ساتھ اس گھر میں گئے۔ جب وہ سب میز پر بیٹھے کھانا کھا رہے تھے تو یسوع نے کہا،
میں تم سے سچ کہتا ہوں کہ تم میں سے ایک میرے ساتھ فریب کرے گا، اور وہ اب میرے ساتھ کھانا کھا رہا ہے۔
جب یہ بات سنی تو شاگردوں کو بہت دکھ ہوا۔ تب ہر ایک شاگرد یسوع سے یکے بعد دیگرے کہنے لگے،
میں وہ نہیں ہوں، یقین دلاتا ہوں کہ میں تیرے ساتھ کوئی دھوکہ نہ کروں گا۔
یسوع نے کہا،
ان 12 لوگوں میں ایک میرے خلاف دشمنی کر رہا ہے، وہی میرے ساتھ ایک ہی کٹورا میں اپنی روٹی ڈبو کر بھگو رہا ہے۔ ابن آدم مرے گا جیسا کہ صحیفوں میں اس کے متعلق لکھا گیا ہے، لیکن ابن آدم کو قتل کرنے کے لیے پکڑوانے والے کے لیے نہایت دردناک ہوگا۔
اور کہا،
اگر وہ پیدا ہی نہ ہوا ہوتا تو شاید اس کے حق میں بھلا ہوتا۔
جب وہ کھانا کھا رہے تھے تو یسوع نے روٹی لی اور خدا کا شکر ادا کیا۔ اس نے روٹی توڑ کر اپنے شاگردوں میں تقسیم کی اور یسوع نے ان سے کہا،
اس روٹی کو اٹھا لو اور کھاؤ،
اور کہا کہ
یہ روٹی میرا بدن ہے۔
تب یسوع نے شراب کا پیالہ لیا اور اس پر خدا کا شکر ادا کیا اور اسے اپنے شاگردوں کو دیا، اور تمام شاگردوں نے اسے پیا۔ یسوع نے کہا،
یہ میرا خون ہے اور یہ معاہدہ کا خون ہے، یہ بہت سے لوگوں کے لیے بہائے جانے والا خون ہے۔ میں تم سے سچ کہتا ہوں، میں اب اس وقت تک میں نہ پیوں گا
جب تک خدا کی بادشاہی میں نئی میں نہ پیوں۔
تب تمام شاگردوں نے ایک گیت گایا، اس کے بعد وہ زیتون کی پہاڑی کی طرف روانہ ہوئے۔ تب یسوع نے شاگردوں سے کہا، تم سب ایمان کو کھودو گے، یہ صحیفوں میں لکھا ہے، میں چرواہے کو ماروں گا تب تمہاری بکریاں منتصر ہو جائیں گی، لیکن مر کر دوبارہ جی اٹھنے کے بعد تم سے پہلے ہی میں گلیل کو جاؤں گا۔ پترس نے جواب دیا،
دیگر تمام شاگرد اپنا ایمان کھو دیں گے، لیکن میں اپنا ایمان نہیں کھوؤں گا۔
یسوع نے کہا،
میں سچ کہتا ہوں، آج کی رات مرغ کے دو مرتبہ بانگ دینے سے قبل ہی تو تین مرتبہ یہ کہے گا کہ تو مجھے نہیں جانتا۔
لیکن پترس نے یقین کے ساتھ جواب دیا،
اگر مجھے تیرے ساتھ مرنا بھی پڑے تو ٹھیک ہے، تب بھی میں ہرگز یہ بات نہ کہوں گا کہ میں تجھے نہیں جانتا۔
دوسرے شاگردوں نے بھی ایسا ہی کیا۔ یسوع اور ان کے شاگرد ایک مقام جس کا نام گتسمینی تھا، اس جگہ آئے۔ یسوع نے اپنے شاگردوں سے کہا،
جب تک میں عبادت نہ کر لوں تم یہی بیٹھے رہو۔
وہ پترس، یعقوب اور یوحنا کو اپنے ساتھ لے گئے۔ پھر یسوع بہت حیران اور بہت دکھی بھی ہوئے۔ یسوع نے ان سے کہا،
میری جان غموں سے اتنی بھر گئی ہے کہ جو موت کے برابر ہے،
اور کہا کہ
جاگتے ہوئے یہیں پر میرا انتظار کرو۔
یسوع ان کے ساتھ تھوڑی دور جانے کے بعد زمین پر گرے اور دعا کی،
اگر ممکن ہو سکے تو یہ مصیبت کا وقت مجھ تک نہ آنے دو۔
تب یسوع نے دعا کی،
اے باپ، تیرے لیے تو ہر بات ممکن ہے، اس مصیبت کے پیالے کو مجھ سے ہٹا دے، لیکن تو جو چاہے سو کر، اور میری مرضی کے مطابق نہیں۔
اور دعا کی کہ
اس مصیبت کے پیالے کو مجھ سے ہٹا دے، لیکن تو جو چاہے سو کر، اور میری مرضی کے مطابق نہیں۔
جب یسوع اپنے شاگردوں کے پاس لوٹے تو ان کو سوتے ہوئے پایا۔ اس نے پترس سے کہا،
اے شمعون، کیا تو سو رہا ہے؟ کیا تیرے لیے یہ بات ممکن نہیں کہ تو میرے ساتھ ایک گھنٹہ بیدار رہ سکے؟ جاگتا رہ اور دعا کر تاکہ تو مشتعل نہ ہو۔ روح تو خواہش مند ہے لیکن بدن میں کافی طاقت نہیں ہے۔
دوسری مرتبہ یسوع دور جا کر پہلے ہی کی طرح دعائیں کرنے لگے۔ یسوع جب اپنے شاگردوں کے پاس دوبارہ گئے تو ان کو سوتے پایا۔ ایسا معلوم ہوتا تھا کہ ان کی آنکھیں بہت تھک گئی ہیں۔ یسوع کی سمجھ میں کچھ بھی نہ آیا کہ وہ شاگردوں سے کیا کہیں۔ تیسری مرتبہ دعا کرنے کے بعد یسوع اپنے شاگردوں کے پاس واپس آئے اور ان سے کہا،
تم اب تک سو رہے ہو اور آرام کر رہے ہو؟ ابن آدم کو اب گنہگاروں کے حوالے کرنے کا وقت آ گیا ہے، اٹھو، ہم کو جانا چاہیے، وہ جو مجھے ان لوگوں کے حوالے کرے گا اب یہاں آ رہا ہے۔
یسوع باتیں کر ہی رہے تھے کہ یہودا وہاں آیا۔ یہودا ان 12 رسولوں میں سے ایک تھا۔ یہودا کے ساتھ کئی لوگ تلوار اور لاٹھیوں کو لیے ہوئے تھے۔ سردار کاہنوں، معلمین شریعت اور بزرگ یہودی قائدین نے ان لوگوں کو بھیجا تھا، یسوع کون ہے؟ لوگوں کو یہ معلوم کرنے کے لیے یہودا نے اشارہ کیا۔ یہودا نے ان لوگوں سے کہا،
میں جس کو بوسہ دوں وہی یسوع ہے، اس کو گرفتار کر کے بہت ہوشیاری اور نگرانی میں ساتھ لے جانا۔
تب یہودا نے یسوع کے نزدیک جا کر،
اے استاد،
کہا اور بوسہ دیا۔ پھر ان لوگوں نے یسوع کو گرفتار کیا اور اس کو باندھ دیا۔ یسوع کے نزدیک کھڑے ہوئے شاگردوں میں سے ایک نے اپنی تلوار کھینچ لی اور اعلیٰ کاہن کے خادم کا کان کاٹ دیا۔ تب یسوع نے ان سے کہا،
تم لوگ کیوں تلواروں اور لاٹھیوں کے ساتھ مجھے گرفتار کرنے آئے ہو؟ کیا میں مجرم ہوں؟
اور کہا کہ
روزانہ ہیکل میں تعلیم دینے کے لیے میں تمہارے ساتھ تھا، تم نے مجھے وہاں گرفتار نہیں کیا، لیکن یہ سارے واقعات جیسا صحیفوں میں لکھا ہوا ہے ایسا ہی ہوگا۔
تب یسوع کے تمام شاگرد اس کو چھوڑ کر بھاگ گئے۔ یسوع کو ماننے والا ایک نوجوان آدمی وہاں موجود تھا، وہ سوتی کپڑے پہنے ہوئے تھا۔ لوگوں نے اس کو بھی پکڑ لیا مگر اس کے جسم سے کپڑا گر گیا और वह बरहना ही वहां से भाग खड़ा हुआ। यीशु को जिन लोगों ने गिरफ्तार किया उन्होंने उनको आला काहिन के घर ले गए। तमाम सरदार काहिन और बुजुर्ग यहूदी कायदीन के अलावा मौलिमीन शरीयत वहां पर जमा थे। पतरस यीशु के पीछे कुछ फासले पर चलते हुए आला काहिन के घर के आंगन में दाखिल हुआ और मुहाफिजों के साथ बैठ गया और आग तापने लगा। सरदार काहिनों और सदर अदालत ने यीशु के खिलाफ शहादत तलाश करनी शुरू की ताकि उसको कत्ल किया जाए, लेकिन वह ऐसी कोई शहादत पाने से कासिर हैं। कई लोग आए और यीशु के खिलाफ झूठे सबूत दिए, लेकिन उन लोगों ने मुख्तलिफ बातें कहीं जो एक दूसरे से मेल नहीं खा रही थीं। तब चंद लोगों ने जो वहां खड़े थे यीशु के खिलाफ झूठे सबूत पेश किए। उन लोगों ने कहा,
हमने सुना है कि आदमी कह रहा था कि मैं उस हैकल को तबाह कर दूंगा जैसे इंसानी हाथों ने बनाया है और 3 दिन में दूसरी हैकल तामीर करूंगा जैसे इंसानी हाथ नहीं बनाएगा।
इसके बावजूद भी उन लोगों की कही हुई बातों में कोई मुआफिकत नहीं पाई गई। फिर आला काहिन तमाम लोगों के सामने खड़े होकर यीशु से पूछा,
ये हाजरीन जो तेरे खिलाफ इल्जामात लगा रहे हैं, क्या तू उनके खिलाफ अपनी सफाई में कोई बात नहीं कहेगा?
और पूछा कि
लोग जो तेरे खिलाफ कह रहे हैं क्या वो सच है?
लेकिन यीशु बिल्कुल खामोश रहे, उसका कोई जवाब न दिए। आला काहिन ने यीशु से दूसरा सवाल किया,
क्या तू मसीह है, खुदाए रहीम का बेटा?
यीशु ने जवाब दिया,
हाँ मैं खुदा का बेटा हूँ और इब्न आदम को कादर मुतलक के दहनी जानब बैठे और आसमान के बादलों पर सवार आते हुए देखोगे।
आला काहिन ने अपने कपड़े फाड़ते हुए कहा,
हमें मजीद गवाही की कोई जरूरत बाकी नहीं रही, तुम सब ने इसे खुदा के खिलाफ कहते हुए सुना है।
और पूछा कि
इस पर तुम सबका क्या फैसला है?
सब लोगों ने कहा,
वो कसूरवार है और उसको जरूर मौत की सजा होनी चाहिए।
वहाँ पर मौजूद चंद लोगों ने यीशु पर थूका और उनका चेहरा ढक दिया और मुक्के मारे और कहने लगे,
हमें नबूवत की बातें सुना।
और मुहाफिजों ने तमाचे मार मार कर उसे अपने कब्जे में ले लिया। उस वक्त पतरस अभी आंगन में ही था कि आला काहिन की एक लौंडी पतरस के पास आई। पतरस को जाड़ों में आग तापते हुए देखकर उस लौंडी ने पतरस को करीब से देखा और कहा,
तू वही है जो उस नासरी यीशु के साथ था।
लेकिन पतरस ने इनकार किया और कहा,
मैं नहीं जानता और मैं नहीं समझता कि तू क्या कह रही है।
ये कहते हुए उठा और आंगन के बाबूद दाखिला के पास गया। उस लड़की ने पतरस को दोबारा देखा और वहां खड़े हुए लोगों से कहा,
यह आदमी उसके शागिर्दों में से एक है।
पतरस ने दोबारा उस लड़की की बातों का इनकार किया। थोड़ी देर बाद पतरस के करीब खड़े हुए चंद आदमियों ने उससे कहा,
हम जानते हैं कि तू भी उसके शागिर्दों में से एक है और तू भी गलीली का है।
तब पतरस ने अपने आप पर लानत करना शुरू किया और चिल्लाकर कहा कि
मैं खुदा के लिए वादा करता हूँ, ये आदमी जिसके बारे में तुम मुझसे कहते हो मैं उसको नहीं जानता।
पतरस ने जब ये कहा मुर्ग ने दूसरी मर्तबा बांग दिया। तब पतरस ने याद किया कि यीशु ने क्या कहा था,
मुर्ग के दोबार बांग देने से पहले तो 3 बार कहेगा तू मुझे नहीं जानता है।
यीशु की कही हुई बात को याद करके वह दुख में मुब्तिला हुआ और रोने लगा। मरकुस बाप 15। सुबह सवेरे सरदार काहिनों, बड़े यहूदी कायदीन, मुअल्लिमीन, शरीयत और सदर अदालत के अफराद ने इजलास बुलाया और ये तय किया कि यीशु को क्या करना चाहिए। वह यीशु को बांधकर प्लातूस जो शहर का गवर्नर था उसके पास ले गए और उसके हवाले किया। प्लातूस ने यीशु से पूछा,
क्या तू यहूदियों का बादशाह है?
यीशु ने जवाब दिया,
हाँ तूने जो कहा है वो ठीक है।
सरदार काहिनों ने यीशु पर कई इल्जामात लगाए। तब प्लातूस ने यीशु से पूछा,
ये लोग तुझ पे कई इल्जामात लगा रहे हैं,
तू चुप है, कोई जवाब नहीं देता।
इसके बावजूद यीशु बिल्कुल खामोश रहे और उसकी खामोशी को देखकर पिलातुस को बड़ी हैरत हुई। हर साल फसा के करीब के मौके पर गवर्नर के हुक्म की तामील में कैद खाने से एक कैदी रिहाई पाता था। उस वक्त बरब्बा नामी एक कैदी कबाइलों के साथ कैद खाने में था। ये सब झगड़ालू एक झगड़े के वक्त कत्ल के इल्जाम में गिरफ्तार थे। लोग पिलातुस के पास आए और हमेशा की तरह अपने लिए एक कैदी की रिहाई की मांग करने लगे। पिलातुस ने लोगों से पूछा कि
क्या तुम उस बात को पसंद करते हो कि तुम्हारे लिए यहूदियों के बादशाह की रिहाई हो।
सरदार काहिनों के हसद और जलन से यीशु को कैद करके उसके हवाले किए जाने की बात पिलातुस को मालूम थी। सरदार काहिनों ने लोगों को उकसाया कि वह पिलातुस से बरब्बा की रिहाई की गुजारिश करें, यीशु के लिए नहीं। पिलातुस ने लोगों से दोबारा पूछा,
यहूदियों के बादशाह के नाम से तुम जिस आदमी को पुकारते हो उसको मैं क्या करूं?
लोगों ने दोबारा शोर मचाया और कहने लगे,
उसे मसलूब करो।
पिलातुस ने पूछा,
क्यों और इसका जुर्म क्या है?
इस पर लोगों ने हंगामा मचाया और कहा,
उसको सलीब पर चढ़ाओ।
पिलातुस ने लोगों को खुश करने के लिए बरब्बा नामी आदमी को रिहा कर दिया और दुर्रे मारकर सलीब देने के लिए यीशु को सिपाहियों के हवाले किया। पिलातुस के सिपाही यीशु को गवर्नर के महल के आंगन में ले गए, जो परितुरेन कहलाता था, और उन्होंने दीगर तमाम सिपाहियों को एक साथ बुलाया। सिपाहियों ने यीशु के ऊपर अर्गवानी रंग का चोगा पहनाकर और कांटों का एक ताज बनाकर उसके सर पर रखा। तब उन्होंने यीशु को सलाम करना शुरू किया और कहा,
यहूदियों के बादशाह, हम तुमको सलाम करते हैं।
सिपाही उसके सिर पर छड़ी से मारते और उन पर थूकते और यीशु के सामने घुटने टेक देते। उसकी इबादत मजाक के तौर पर कर रहे थे। जब सिपाहियों ने उसका मजाक उड़ाना खत्म किया तो उन्होंने अर्गवानी चोगे को निकाल दिया और उसी के कपड़ों को दोबारा पहनाया। फिर वह यीशु को सलीब पर चढ़ाने के लिए साथ ले गए। तब करेनी शहर का एक आदमी जिसका नाम शमोन था, वह खेत से आ रहा था। वह सिकंदर और रोनी का बाप था। सिपाही यीशु की सलीब उठाए ले जाने के लिए शमोन से जबरदस्ती करने लगे और वो यीशु को गुलगता नाम की जगह लाए। गुलगता के माने खोपड़ी की जगह। गुलगता में सिपाहियों ने यीशु को पीने के लिए प्याला दिया। ये मरमली हुई मैं थी, लेकिन यीशु ने उसको न पिया। सिपाहियों ने यीशु को सलीब पर लटका दिया और मेखें ठोक दीं। फिर यहूदियों ने करार डालकर यीशु के कपड़ों को आपस में बांट लिया। वो जब यीशु को सलीब पर चढ़ाए तो सुबह के 9 बजे का वक्त था। यीशु के खिलाफ जो इल्जाम था वो ये कि ये सहीफा सलीब पर लिखवाई गई थी। उसके अलावा उन्होंने यीशु के साथ 2 डाकुओं को भी सलीब पर लटका दिया था। उन्होंने एक डाकू को यीशु की दाहिनी जानिब और दूसरे को बाएं जानिब लटका दिया था। वहां से गुजरने वाले लोग अपने सरों को हिलाते हुए यीशु की बेइज्जती करते और कहते,
तूने हैकल को मुनहदम करके उसके पत्थर 3 दिनों में दोबारा तामीर करने की बात बताई है। अब तू सलीब से उतरकर नीचे आ जा और अपने आप की हिफाजत कर।
वहां पर मौजूद सरदार काहिन और मुअल्लिमीन शरीयत भी मजाक उड़ाकर कहने लगे,
उसने दीगर लोगों की हिफाजत की मगर अपने आप की हिफाजत ना कर सका। अगर वो हकीकत में इसराइल का बादशाह मसीह है तो अब सलीब से उतरकर नीचे आए और अपने आप की हिफाजत करे, तो उस वक्त हम उस पर ईमान लाएंगे।
इस तरह वह ताना देने लगे। यीशु के बगल ही में 2 डाकू सलीब पर चढ़ाए गए थे। उन लोगों ने भी उसका मजाक उड़ाने लगे। दोपहर का वक्त था। सारा मुल्क अंधेरे में डूबा हुआ था। ये अंधेरा दोपहर 3 बजे तक था। 3 बजे यीशु ने बुलंद आवाज से पुकारा,
एलोही
الوهی لما شبقتنی،
جس کے معنی
میرے خدا میرے خدا تو نے میرا ساتھ کیوں چھوڑ دیا۔
وہاں پر کھڑے ہوئے چند لوگوں نے اس کو سنا اور دیکھا اور کہے کہ
وہ ایلیا کو پکارتا ہے۔
وہاں سے ایک آدمی دوڑتا ہوا آیا اور اسپنج لیا اور اس کو سرکے میں ڈبویا اور اس کو ایک لاٹھی سے باندھ کر یسوع کو چسایا اور کہنے لگا،
ذرا ٹھہرو، میں یہ دیکھنا چاہتا ہوں کہ کیا ایلیا اس کو صلیب سے نیچے اتارنے کے لیے آتا ہے یا نہیں۔
تب یسوع زور سے چیخے اور انتقال ہو گئے۔ اس وقت ہیکل کا پردہ اوپر سے نیچے تک دو حصوں میں پھٹ گیا۔ صلیب کے سامنے کھڑا ہوا رومی فوجی عہدیدار جو یسوع کے دم توڑتے ہوئے منظر کو دیکھ رہا تھا اور کہا
کہ یہ آدمی تو حقیقت میں خدا کا بیٹا ہی ہے۔
وہاں چند عورتیں صلیب سے دور کے فاصلے پر کھڑی ہو کر یہ سارا واقعہ دیکھ رہی تھیں۔ ان چند عورتوں میں مریم مگدلینی، سلومے اور مریم یعقوب اور یسوع کی ماں یعقوب اس کا چھوٹا بیٹا شامل تھا۔ یہ عورتیں گلیل میں یسوع کے ساتھ رہتی تھیں اور اس کی خدمت میں تھیں، اور دوسری کئی عورتیں بھی تھیں جو یسوع کے ساتھ یروشلم کو آئی تھیں۔ تب اندھیرا چھانے لگا۔ وہ تیاری کا دن تھا، یعنی سبت سے پہلے کا دن۔ ارمیتا گاؤں کا رہنے والا یوسف پلاتوس کے پاس گیا، جرات کرتے ہوئے یسوع کی لاش خود لے جانے کی درخواست کی۔ جبکہ یوسف یہودی تنظیم میں ایک اہم رکن تھا، خدا کی بادشاہت کی آرزو کرنے والوں میں سے یہ بھی ایک تھا۔ یسوع اس قدر جلدی انتقال کر جانے پر پلاتوس کو حیرت ہوئی۔ یسوع کی نگرانی پر متعین ایک سپاہی عہدیدار کو پلاتوس نے بلایا اور پوچھا،
کیا یسوع کا انتقال ہو گیا ہے؟
اس عہدیدار نے کہا،
ہاں ان کا انتقال ہو گیا۔
اس طرح پلاتوس نے یوسف سے کہا وہ لاش کو لے جا سکتا ہے۔ یوسف سوت کا موٹا کپڑا لایا اور صلیب سے لاش اتار کر اس کو اس کپڑے میں لپیٹ دیا، پھر اس کے بعد چٹان والی قبر میں اس کو اتارا اور اس قبر میں بڑے پتھر کو لڑکا کر اس کو بند کر دیا۔ مریم مگدلینی اور یوسیس کی ماں مریم نے جگہ کی نشاندہی کر لی تھی کہ یسوع کی لاش کس جگہ رکھی گئی ہے۔ مرکوس باب 16۔ سبت کے دوسرے دن مریم مگدینی، سلومے اور یعقوب کی ماں مریم یہ چاہتی تھیں کہ چند خوشبودار چیزیں یسوع کی لاش کو لگائیں۔ ہفتہ کا پہلا دن تھا، صبح کے وقت وہ قبر کی جگہ چلی گئیں۔ اس وقت حالانکہ سورج طلوع ہو رہا تھا، پھر بھی تاریکی تھی۔ یہ عورتیں آپس میں باتیں کرتے ہوئے کہنے لگیں کہ
پتھر کی بڑی چٹان کے ذریعے قبر کے منہ کو بند کر دیا گیا ہے،
اور کہا کہ
یہ چٹان ہمارے لیے کون لڑکائیں گے۔
جب وہ عورتیں قبر پر پہنچی تو انہوں نے دیکھا کہ وہ چٹان لڑکی ہوئی ہے، جبکہ وہ چٹان بہت بڑی تھی، لیکن اس کو قبر کے منہ سے دور لڑکایا گیا تھا۔ وہ عورتیں جب قبر میں اتری تو کیا دیکھتی ہیں کہ سفید چوگا پہنا ہوا ایک نوجوان قبر کی داہنی جانب بیٹھا ہوا ہے۔ اس کو دیکھ کر یہ گھبرا گئیں، لیکن اس نے کہا،
گھبراؤ مت، صلیب پر چڑھایا ہوا جس ناصری یسوع کو تم ڈھونڈ رہی ہو دوبارہ زندہ ہو گئے ہیں، اور وہ یہاں نہیں ہیں۔ دیکھو ان کی لاش جس جگہ رکھی گئی تھی وہ یہی ہے۔ اب جاؤ یسوع کے شاگردوں میں منادی کرو، بطور خاص پطرس کو یہ بات معلوم کراؤ، اور تم ان سے کہنا کہ یسوع گلیل کو جا رہے ہیں اور وہ تم سے قبل وہاں رہیں گے۔ اس نے تم سے پہلے ہی کہا ہے کہ تم اس کو وہاں देखोगे।
वह औरतें डर के मारे बदहवास हो गईं और कांप रही थीं और कब्र छोड़कर भाग गईं। चूंकि वह बहुत ज्यादा खौफजदा थीं, इसलिए वह उस वाक्ये को किसी से नहीं कहा। हफ्ते के पहले दिन की सुबह ही यीशु दोबारा जी उठे। यीशु पहले पहल मरियम मगदीनी को नजर आए। पिछले दिनों कभी यीशु ने मरियम मगदीनी पर से 7 बदरूहों को निकाल बाहर किए थे। मरियम गई और उनके शागिर्दों को मालूम कराया, लेकिन वह अब तक गम में डूबे हुए मातम कर रहे थे। जब मरियम ने शागिर्दों को यह मालूम कराया कि मैंने यीशु को जिंदा देखा है, तो शागिर्दों ने उसकी बात पर भरोसा न किया। एक वाकया ऐसा हुआ कि यीशु के 2 शागिर्द जब एक गांव से गुजर रहे थे, तो यीशु उनको एक दूसरी ही शक्ल में दिखाई दिया। ये शागिर्द दूसरे और शागिर्दों के पास वापस लौटे और उनको ये वाकया सुनाया, लेकिन उन्होंने उनकी बात पर यकीन न किया। जब 11 शागिर्द खाना खा रहे थे, यीशु उनको नजर आए। शागिर्दों में चूंकि ईमान कम था, जिसकी वजह से यीशु ने उनकी मुखालिफत की। वह जिद्दी थे और लोगों की उस बात पर यकीन करने से इनकार कर दिया कि यीशु मरने के बाद दोबारा जी उठा है। फिर यीशु ने तमाम शागिर्दों से कहा,
जाओ और सारी जमीन में फैल जाओ, हर एक को खुशखबरी सुनाओ। वो जो ईमान लाए और वो जो बपतिस्मा ले निजात पाएगा, और जो ईमान न लाए वो मुजरिम के जुमरे में शामिल होगा। ईमान रखने वाले मौजज़े दिखाएंगे और वो मेरे नाम का वास्ता देकर बदरूहों से छुटकारा दिलाएंगे, और वो जबान जिसको वो जानते ही नहीं उसमें वो बातें करेंगे। अगर ये सांपों को पकड़ भी लें तो उनको डसेंगे नहीं, अगर ये जहर भी पी लें तो उन पर उसका कोई असर भी न होगा।
और कहा,
दस्त शफकत रखेंगे तो बीमार भी सेहतियाब हो जाएंगे।
खुदावंद यीशु उन वाकयात को अपने शागिर्दों से बयान किया और फिर उसके बाद उनको आसमान में उठा लिया गया और वह वहाँ पर खुदा की दाहिनी जानिब बैठ गए। शागिर्दों ने रूए जमीन में हर तरफ फैल कर लोगों में उस खुशखबरी की मुनादी कर दी, और खुदावन ने उन लोगों की मदद की और मुख्तलिफ मोजिज़ों के जरिए उस खुशखबरी की बात को मुस्तहकम करते रहे।